اليوم آج کے دن, آج کے دن ہم کیا کریں گے, نختم علی افواہہم, ہم مہر لگا دیں گے, سیل کر دیں گے ان کے منہوں کو, ان کے منہ سیل کر دیے جائیں گے. منہ کس لیے اس دن سیل کیے جائیں گے؟ اس لیے کہ منہ بہت بول رہے ہوں گے. جیسے دنیا کے اندر کسی کے اوپر کوئی الزام لگ جائے, چاہے سچا ہی کیوں نہ ہو, اتنے لوگ سینٹیمنٹل ہو جاتے ہیں, نہیں نہیں میں نے تو ایسے نہیں کیا, میں نے تو یہ نہیں, فلانے نے یہ کیا تھا اس کو, تو وہ کہتے ہیں الزام اپنے آپ سے ہٹاؤں, اس کی اتنی ایکسپلینیشن دینے لگتے ہیں کہ بعض دفعہ ایکسپلینیشن کی وجہ سے وہ کام اور خراب ہو جاتا ہے. تو انسان کے اوپر چاہے سچے ہی اس کے اوپر الزام لگاؤ, چاہے اس کو یہی بتایا کہ تم نے یہ قصور کیا, وہ انسان کہاں اپنا قصور مانتا ہے, وہ تو تلملا اٹھتا ہے کہ, اور اس ٹائم پہ دیکھیں دنیا میں بھی ایسے ہوتا ہے, تو وہاں پہ جس وقت جہنم سامنے ہوگی, جب انسان دیکھ رہا ہے کہ میرے ساتھ کیا ہونے والا ہے, اس وقت اس کو اب صفائیاں دینے کی اس یعنی جو اپرچونٹی ہے اس سے الگ کر دیا جائے, اس کی یہ اس کو نہ موقع دیا جائے اور اس کا منہ سیل کر دیا جائے. جب وہ بولنا چاہتا ہے کہ میں بتاؤں میں بتاؤں, اس وقت اس کا منہ سیل کر دیا جائے. سوچیں یہ کتنی فرسٹریشن ہوگی اس وقت اس کے لیے کہ آپ, میرا اس وقت میں بولنا چاہتا ہوں, میں بتانا چاہتا ہوں. اس وقت وَتُكَلِّمُنَا أَيْدِيهِمْ وَتَشْهَدُ أَرْجُلُهُمْ, ہاں کلام کریں گے ہم سے ان کے ہاتھ اور گواہی دیں گے ان کے پیر, کس بات کی, بِمَا كَانُوا يَكْسِبُونَ, جو انہوں نے کمائی کی اس کی, جو وہ کرتے رہے, جو ان کے کرتوت تھے اس کی. یہ آتا ہے حدیث میں جو کافر اور منافق ہے نا, اس کو بلایا جائے گا, اس کے برے اعمال اس کے سامنے رکھے جائیں گے, اسے کہا جائے گا کہو یہ ٹھیک ہے, یہ سب صحیح ہے جو تمہارے یہاں پہ لے, وہ صاف ہی انکار کر دے گا, کہے گا نہیں, اور اتنی قسمیں کھانے لگے گا کہ اللہ تیرے ان فرشتوں نے جھوٹی باتیں لکھی ہیں, میں نے تو یہ کیا ہی نہیں ہے. دیکھ لے انسان کیسا ہے, قیامت کے دن اللہ کے سامنے بھی کھڑا ہو کے یہ جھوٹ بولے گا کہ میں نے تو کیا ہی نہیں, میں نے تو یہ نہیں. جیسے دنیا کے اندر ہم مکر جاتے ہیں, بالکل صاف ہی مکر جائیں گے, ہم نے کوئی کچھ کیا ہی نہیں, مانیں گے نہیں, تاویلیں دینے شروع کر دیں گے. اب فرشتے کہیں گے یہ کیا کہہ رہے ہیں, یہ کیا کہہ رہا ہے, فلاں دن فلاں وقت میں فلاں جگہ پہ تو نے یہ کام نہیں کیا تھا. یہ کہے گا اللہ تیری عزت کی قسم یہ جھوٹے ہیں, میں نے تو بالکل ہرگز نہیں یہ کیا. اب اللہ تعالیٰ گواہ لائے گا, کیسے, کہ اس کی زبان بند کر دی جائے گی اور اس کے اعضاء گواہی دیں گے. دیکھیں نا یہ پھر اعضاء کی گواہی ہوگی, اور اعضاء میں کیا, ہاتھ بولنے لگیں گے. ہاتھ آپ یہ دیکھیں کہ یہ پین رکھیں اپنا اور اپنے ہاتھوں کی طرف دیکھیں, ہاتھوں کی طرف دیکھیں, یہ ہاتھ ہیں جو ہمارے ہی خلاف بولیں گے. اس کا مطلب یہ ہمارے نہیں ہیں, یہ بھی اللہ ہی کی امانت ہے ہمارے پاس, یہ ہیں اللہ کے, یہ اس دن وہاں پہ بولیں گے, یہ پیر بولیں گے, یہ پیر گواہیاں دیں گے. اچھا پیروں کی بولنے کی نہیں بات آئی, پیروں کی بات آئی شہادت کی, اور ہاتھوں کی بات آئی بولنے کی, ایسا کیوں ہے؟ دیکھیں آپ اگر کسی جگہ پہ کوئی جرم ہو رہا ہوتا ہے تو کیا ہوتا ہے, ایک مجرم کچھ جرم کر رہا ہے, مثلا چوری کر رہا ہے, اور دوسرا کیا ہے, کھڑا ہوا دیکھ رہا ہے, عینی شاہد جس کو کہتے ہیں, یعنی اس کا گواہ, وہ گواہی آ کے دے گا کہ ہاں اس میں نے دیکھا تھا خود اپنی آنکھوں سے اس نے چوری کی. تو ہاتھ پیر چل کے جاتے ہیں اس جگہ پہ, پھر پیر تو دیکھ رہے ہیں, وہ تھوڑی وہ کام کر رہے ہیں, مثلا ایک انسان چوری کر رہا ہے تو ہاتھ چوری کر رہے ہیں, پیر گواہ ہیں. سبحان اللہ, پیروں نے وہ عمل یعنی چوری کا وہ نہیں کر رہے, یہ ہاتھ کہیں گے ہم نے کیا, پیر کہیں گے ہم گواہی دیتے ہیں کہ ہاں ایسا ہی ہوا. پھر پیر یہ بھی کہیں گے کہ ہم چل کے فلاں فلاں جگہ پہ گئے, فلاں بری جگہ پہ, ہاتھ کہیں گے ہم سے یہ اس نے کام کرائے ہیں. آپ دیکھیں ہمارے ساتھ وہ لگے ہوئے ہیں جن کا ہم نے کبھی سوچا ہی نہیں کہ یہ بھی ہمارے خلاف کبھی ہو سکتے ہیں. جیسے آپ کا ان کو کوئی سیکرٹ پولیس ہمارے ساتھ لگی ہوئی ہے یا سیکرٹ کیمرے لگے ہوئے ہیں, یہ دیکھیں ہمیں کیسے واچ کر رہے ہیں, اور صرف واچ نہیں کر رہے, سب کچھ ریکارڈ کر رہے ہیں. اللہ اکبر. تو اب جب یہ ان کی ساری ریکارڈنگ ہوتی جا رہی ہے, تو اس دن پھر گواہیاں آئیں گی ان کی, اس دن یہ بول بول کے بتائیں گے, دکھائیں گے اللہ کو کہ یہ ہم نے ریکارڈنگ کی, ये हम इसको देखते थे करता था, इसके दिन ऐसे गुजरते थे, इसकी रातें ऐसी गुजरती थी, ये इसके कारनामे थे। और सोचे सबके सामने जो रुसवाई होगी वो अलग, और सबसे बड़ी बात ये कि अपने ही आजाब बोल रहे हैं, अपने ये जिसको हम अपना समझते हैं कि ये मेरे हाथ हैं, ये मेरे पैर हैं, वो जब बोलेंगे तो इंसान को कैसा फील होगा। तभी जब उसकी जुबान खोली जाएगी तो फिर वो क्या कहेगा। ये एक और हदीस में पता चलता है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, बंदा अपने रब से कयामत के दिन झगड़ा करेगा, इस पे कहेगा बारी ताला क्या तूने मुझे जुल्म से बचाया ना था, अल्लाह ताला फरमाएगा हाँ, तो ये कहेगा बस फिर मैं किसी की गवाही अपने खिलाफ मंजूर नहीं करूंगा, बस मेरा अपना बदन तो मेरा है, बाकी सारे ये मेरे दुश्मन है, यानी बस मैं अपना, ये मेरा जिस्म ही मेरा। जैसे इंसान दुनिया में भी कभी कह देता है ना कि बस मेरा अपना जिस्म ही मेरा, बाकी कोई नहीं मेरा, सारे पर है। वो कहेगा उस दिन ये सारे ही मेरे दुश्मन है। अल्लाह ताला फरमाएगा अच्छा फिर ठीक है, ऐसे ही सही, तू ही अपना गवाह सही और मेरे बुजुर्ग फरिश्ते गवाह सही। चुनाचे उसी वक्त उसकी जुबान पे मोहर लगा दी जाएगी और उसके आज़ाए बदन से फरमाया जाएगा बोलो तुम खुद गवाही दो कि तुमसे इसने क्या क्या काम लिए थे। वो साफ खोल खोल के सच सच एक एक बात बता देंगे, एक एक बात, और पूरा डिटेल में बताएंगे। फिर उसकी जुबान खोल दी जाएगी, तब ये अपने जिस्म को और जोड़ों को कहेगा तेरा सत्यानाश जाए, तू ही मेरा दुश्मन बन बैठा, तुझे ही तो बचाने की मैं कोशिश कर रहा था। और एक हदीस में ये भी आता है कि जब तुम्हें अल्लाह के सामने बुलाया जाएगा, जबकि जुबान बंद होगी, तो सबसे पहले रानें बोलेंगी और हथेलियों से सवाल होगा, ये भी बोलेंगी, यानी ये रान ये भी बोलेगी। और बाज जगह पे हड्डियों और गोश्त के बोलने का भी आता है, और मोमिन जो है उसके बारे में भी आता है कि उससे भी अल्लाह ताला पूछेगा क़यामत के दिन कि ये तुम्हारे गुनाह मेरे सामने पेश किए गए, को ये ठीक है। अब देखो जो बंदा दुनिया में भी सच्चा है ना, वो वहां भी सच बोलेगा, और जो दुनिया में कोई उनके ऊपर इल्जाम लगता है झूठ बोलते हैं आगे से, वो वहां पर भी जाके झूठ बोलेंगे। तो ये हमेशा से सच्चा है तो ये कहेगा हाँ अल्लाह ये सब ठीक है, मुझसे बेशक हुई हैं गलतियां। अगर इंसान एक दुनिया के अंदर ऐसा है ना कि उसके ऊपर कोई बात आ जाए और वो कहे हमेशा अपने ऊपर से झुटलाए, नहीं मेरा तो कोई कसूर ही नहीं, फलाने का कसूर है, फलां का कसूर है, मेरा तो कोई कसूर नहीं, जो ऐसा करता रहे वो वहां पे भी जाके यही करेगा। आदत बदलेंगी नहीं, हम इंसान वही होंगे, ये ऐसे नहीं होगा कि यहाँ पे तो हम इतने बुरे, वहां पे जाते ही हमने जो हशर के मैदान में खड़े होना है हम तो नेकों से नेक हो जाएंगे और नेक अपने आप को प्रिटेंड कर करके दिखाएंगे, ऐसा नहीं होगा। वहां पे ऐसे ही होंगे जैसे यहां की हरकतें और आदतें हैं, वो ही वहीं पे कैरी करेंगे, वहां पे कैसे जाके एकदम से सही हो जाएंगे, जब सारी जिंदगी ना यहाँ पे सही हो गए तो वहां पे खड़े होके उस दिन तो और ही मुश्किल का दिन है, हौलनाकी का दिन है, उस दिन कैसे सही हो जाएंगे। यहाँ पे तो छोटा सा इल्जाम नहीं अपने ऊपर बर्दाश्त कर सकते और उसको अपनी बेइज्जती समझते हैं, मेरे ऊपर ये अच्छा मुझे ऐसे कह दिया गया, चलो मेरा तो कसूर भी नहीं था, यहाँ पे तो ऐसे कह देते हैं, यहाँ पे ठीक है कह लेते हैं, जो भी झूठ सच मिला के किसी और के ऊपर इल्जाम थोप के और खुद को बरी जिम्मा कर लेना कि मैंने तो कुछ करती नहीं हूँ गलत, वहां पे ये नहीं चलेगा। वहां पे देखिए मोमिन कह रहा है कि हाँ अल्लाह मुझसे हुई हैं गलतियां, ये मोमिन का तरीका दुनिया में भी होता है, वहां पे भी जाके कहेगा अल्लाह हाँ मुझसे हुई हैं गलतियां, अल्लाह फरमाएगा अच्छा फिर हमने सब कुछ बख्श दिया, लेकिन ये बातें इस तरह होंगी कि किसी को भी खबर तक नहीं होगी कि इसके कोई गुनाह भी थे या क्या, कोई गुनाह इसका मखलूक पे जाहिर ही नहीं होगा। अब उसकी नेकियां लाई जाएंगी और इन्हें खोल खोल के सारी मखलूक के सामने जिता जिता के दिखाया जाएगा, देखो इसने ये किया, देखो इसने ये नेकी की, ये नेकी की, ये मोमिन के लिए होगा। तो जो दूसरे होंगे मुनाफिक होंगे, जो काफिर होंगे, उनके साथ इस तरह का मामला किया जाएगा। और देखिए बेइज्जती कितनी होगी, अब खुद ही अंदाजा कर लेंगे। यहाँ पे दुनिया में अगर किसी का बच्चा बैठा हो तो हम उसके सामने उसकी माँ की बुराई नहीं करेंगे, इसलिए कि हमें लगता है कि अच्छा ये घर जाके शिकायत लगा देगा, अपनी अम्मी को बता देगा ये चुप कर जाओ यहाँ पे ना बोलना, और ये हमारे आजा ये अपने अल्लाह को जाके बता देंगे हमारी बातें, ये हमारे साथ लगे हुए ना ये बैठे हुए, ये शिकायतें लगाएंगे जाके, ये करती थी, ये करती थी। फिर अपने ही हाथ बोलने लगी। आप देखिए, हमारा नौकर या हमारा बच्चा हमारे खिलाफ जाके दूसरी आंटियों को बातें करे, वो फलानी को जाके ये कह दिया मेरी अम्मी तो ऐसी हैं, और हमारे सामने ही बैठ के करे, तो आप बताएं कि कितनी बेइज्जती महसूस होगी। यानी जिसको कहते हैं हमारे उर्दू में एक मुहावरा है, घर का भेदी लंका ढाए, यानी ये घर के भेदी हैं, ये हमारे सारे राज जानते हैं। आखिर इनको वो छोड़ के तो हम कहीं जाके कुछ नहीं कर सकते, घर पे छोड़ा है हाथ और पैर और स्किन भी। आगे आता है सूरह फुसिलत में कि स्किन भी बोलेगी, स्किन को भी छोड़ जाए, आंखों को भी, कानों को भी, रानों को भी, तो हम रह क्या गए। अल्लाह ताला ने दिखा दिया है कि इंसान कुछ भी तेरा नहीं है, ये सब तो मैंने दिया हुआ, ये तो सब मैंने इसीलिए दिया कि तू मेरी इबादत करे, इनके जरिए मेरी फर्मा बरदारी करे। तूने सोच लिया ये मेरे कब्जे में, जैसे मर्जी यूज कर। अब ये अल्लाह के फर्मा बरदार है ना, तो ये देखा सब चीजें ये रिकॉर्ड कर रहे हैं और इनको बस रिप्ले कर देंगे, ये झूठ थोड़ी बोलेंगे। इंसान झूठ बोलता है लेकिन उसकी स्किन नहीं झूठ बोलेगी। अब साइंस भी कहती है कि स्किन भी जो है ना वो रिकॉर्डिंग करती है, ये साइंस अब बता रही है। तो अल्लाह ताला तो जिस दिन बुलवाएगा, जब उसने इतनी सी जुबान को बोलने का बता दिया, ये जुबान भी क्या है, गोश्त का लोथड़ा ही है ना, और क्या है, ये कुछ अल्लाह ताला ने इसको बुलवा दिया तो ये बोलने लगी। इसी तरह अल्लाह जिस उसको चाहेगा, जिस बॉडी पार्ट को चाहेगा वो बुलवा देगा। कान भी, आंखें भी, खाले भी गवाही देंगी। उसकी इन गवाहियों के बाद इंसान के पास क्या रह जाएगा, उसके पल्ले क्या कर पाएगा वो, और किस बात को छुपा पाएगा। अल्लाह ताला को तो आज भी पता है, जब वो ऐसी बातें करेंगे, अल्लाह तो चाहे तो अल्लाह ताला फरमा दे कि मैं ठीक है तुम ये कह रहे हो लेकिन मैं तो खुद देख रहा था। लेकिन अल्लाह ताला इतना इंसाफ वाला है कि उसने ये नहीं फरमाया मैं तो खुद देख रहा था, उसने फरमाया कि अच्छा अब फिर तुम्हारा अपना जिस्म ही गवाही दे। आज अल्लाह ताला ने वो जो इतने पता नहीं हजारों या करोड़ों या कब सालों बाद जो हशर के मैदान में होना है, वो आज लाके हमारी नजरों के सामने रख दिया, हमें हकीकत खोल के बता दी। देखो इनको अपना ना समझना, ये भी अल्लाह के फरमा बरदार है, तुम भी अल्लाह के फरमा बरदार क्यों नहीं बन जाते। ये एहसास हमें दिलाया है और ये बताया है कि देखो हर वक्त तुम्हें कोई वॉच कर रहा है। अगर तुम्हें अल्लाह की नजरों का एहसास नहीं होता तो तुम, ये तुम्हारे हाथ पैर तो तुम्हारे साथ है ना, इनको तो सारा दिन देखते हो, ये ही तुम्हारे खिलाफ हो जाएंगे। इनका ही ख्याल कर लो कि ये तुम्हें देख रहे हैं, ये सुन रहे हैं, ये बातें रिकॉर्ड कर रहे हैं, तो फिर इंसान क्या कुछ छुपा सकेगा, क्या इनकार कर सकेगा, क्या कह सकेगा, उसके पास तो कोई एक्सक्यूज नहीं रहेगा उसके पास। अल्लाह अकबर। हम देखें ये बात करते हैं हमेशा जब कुरान में देखते हैं कि देखो उस दिन रिश्ते खत्म हो जाएंगे, दोस्तियां खत्म हो जाएंगी, किसी को किसी की परवाह नहीं रहेगी, नफसा नफसी पड़ जाएगी, ये तो हम बात करते रहे। लेकिन ये देख ले यहाँ ये भी पता चल गया कि जिनको हम अपना समझते हैं, कहते हैं मेरा अपना जिस्म तो मेरा ही है ना, उस वो ये जिस्म भी साथ छोड़ जाएगा, ये भी उस दिन बातें करेगा हमारे खिलाफ। यहाँ पे कोई हमारा बहन, हमारी कोई हमारी और रिश्तेदार कोई हमारी बात बुरी कर दे किसी के पास, हमें कितना दुख होता है। वो बात का तो बुरा होना वो अलग बात है, लेकिन दुख कितना होता है कि ये मेरी अपनी होके, ये मेरी सखी होके मेरे लिए ऐसी बातें कर रही, कितनी तकलीफ होती। किसी की माँ जाके किसी को कह दे कहते मेरी माँ होके तुम मेरे खिलाफ बातें कर रही हो, तो सोचें उस वक्त कितनी तकलीफ होगी जब अपने आज़ा ही बोलने लगेंगे, अपनी बॉडी बोलने लगेगी कि मेरी नुमाइश यहां यहां की गई, यहां यहां मुझे दिखाया गया। हाँ ये पैर बोलने लगेंगे कि मैंने कि बाजारों की खाक कितनी छानी है। ये हाथ बोलने लगेंगे कि मैंने कितने कितने पैसों को लुटाया है, उड़ाया है। कि ये सब गवाही देंगे। हमारा बच्चा भरी महफिल में उठ के हमारी खिलाफ बातें करे तो हमें बुरा लगता है, उस दिन क्या करेंगे जब सारी मखलूक होगी, तो फिर उस वक्त ये हाथ पैर बोल के सब में रुसवा कर देंगे। अल्लाह हू अकबर। फिर वाकई इंसान जैसे इंसान के अपने कोई करता है तो फिर इंसान कहता है ना, मैंने तो तुम्हारे इतना किया, इतना तुम्हारे साथ अपना बच्चा अगर ऐसा कर दे, मैंने तुम्हें किस तरह पाला, क्या किया, आज तुम मेरे ही खिलाफ हो गए हो। इंसान इन आजा के लिए भी यही सोचेगा ना कि इतनी मैंने तेरे लिए, तेरी खातिर तो मैंने दुनिया के अंदर हराम कमाई, हलाल खाई, कि इसको आराम मिल जाए बस, इस जिस्म को, इसको ना कोई तकलीफ हो। तेरे इतने नाज उठाए और तूने मुझे ही डस लिया। अल्लाह अकबर। बस जब मल्लाह ही कश्ती को डुबोने पे आ गया तो फिर कौन बचा सकता है, यही वो हाल होगा उस दिन। फिर इसलिए इंसान ये तो भूल ही जाए कि अल्लाह की नाफरमानी करके मैं कहीं बच जाऊंगी वहां पे, किसी दिन मुझे वो कोई, कौन मुझे रे बारे में बताएगा। लोग तो यही कहेंगे जैसे मुनाफिक के बारे में आता है ना, कि वो सोचेगा कि मेरा कौन गवाह बन सकता है, किसी ने भी नहीं आना, लोगों को क्या पता कि मेरे दिल में क्या था, मैं अकेले में घर में क्या करता था। लेकिन देखिए अल्लाह ताला ने कहां से गवाह निकाल लिए। अल्लाह के साथ सच्चे होने की जरूरत है। इधर उधर लोगों को मिसगाइड करना, मिसलीड करना, धोखा दे देना, ये तो आसान है, अल्लाह को धोखा नहीं दे सकते। वलाउ नशाउ लतमसना अला आयुनिहिम, वलाउ नशाउ, अगर हम चाहें तो क्या करें, हम जाया कर दें, हम मूंद दें, तमसा कहते ना मिटाने को, मिटा दें क्या, इनकी आंखों को, अगर हम चाहें तो इनकी आंखों को मिटा दें। यानी आप तो आंखों को मिटाना कैसे होता है, आप अपने जहन में लेकर आए एक तस्वीर के, बाज़ दफ़ा लोगों की ये नहीं होता कि उनकी आईसाइट नहीं होती, मगर बाज़ आपने ऐसा देखा होगा बिल्कुल फ्लैट, कुछ भी नहीं है, आंख का होल ही नहीं है, आंख ही नहीं है। आंख में बसारत होना या ना होना वो अलग बात है, लेकिन एक होता है कि बिल्कुल आंख की जगह पे स्किन है। अल्लाह ताला फरमा रहे हैं अगर हम चाहें इस तरह मिटा दें, आयु नहीं उनकी आंखों को, फस तबक उस सिरात, बस वो दौड़ लगाएं रास्ते में, फन्ना युबसिरून, तो कहां से वो देख सकेंगे। यानी अल्लाह ताला ने अब मैदान माशर से दुनिया में पहुंचा दिया। पूछा ये बताओ अगर मैं तुम्हारी आंखें ही मिटा दूं, तो ये बताओ, ये आंखें भी अल्लाह की दी हुई नेमत है ना, ये इसीलिए है कि इंसान अल्लाह की निशानियों को देखे, इंसान समझे, उसके कलाम को सीखे, समझे, उस पर अमल करे। तुम इसको तरफ को नहीं आते ना, तो फिर अल्लाह चाहे तो ये वापस ले ले, फिर तुम जिंदगी कैसे गुजारोगे, फिर तुम रास्ते को कैसे पाओगे। ये लिटरल मीनिंग भी हो सकता है कि अल्लाह ताला आंखें वापस ही ले ले, तो फिर क्या करोगे, कैसे रास्ते देखोगे, कैसे को? ये वैसे भी ये मीनिंग हो सकता है कि ये इंसान की जो तौफीक है देखने की हक को, अल्लाह ताला उसको सल्ब कर ले, तो फिर तुम कैसे अल्लाह के रास्ते की तरफ आ सकोगे, तुम चाहो भी तो नहीं आ सकोगे, तुम फन्ना युबसिरून, फिर तुम देख ही नहीं सकते। तो ये बहुत बड़ी धमकी है कि अल्लाह ताला ने जो यहाँ पे दी है मुजरिमों को, ये ठीक है, जिस तरह तुम्हारे दिल तो बेनूर हैं ही, तुम्हारी जिंदगियों में अंधेरे ही हैं कुफर के, नाफरमानी के, तो अल्लाह ताला तुम्हारी आंखों को भी बेनूर कर दे तो करोगे क्या, तुम जाओगे किधर। अस्तग़फिरुल्लाह रब्बी। फस्तबिकु सिरात से पता चलता है कि यानी इवन अगर भाग दौड़ भी करो तब भी तुम्हें रास्ता नहीं मिलेगा। ये अल्लाह ताला का गुस्सा है काफरों के कुफर पे और आप सल्लल्लाहु अलैहि वसल्लम को झुटलाने की वजह से। और फिर फरमाया वलाउ नशाउ, फिर अगली धमकी, अगर हम चाहें लमसख ना हूं, हम मस्ख कर दे उनको, हम मस्क कर दे, यानी मस्क आप ये भी कह सकते हैं क्योंकि अला मकानत ही है मैं उनकी जगहों पे, जैसे कि पैरालाइज कर देना किसी को, किसी को म्यूटिलेट करके उसकी सारी ताकतें कुव्वतें वापस ले लेना, वहीं के वहीं पड़ा रह जाए, जैसे हम कहेंगे फ्रीज हो गया कोई, किसी को फ्रीज कर देना उसकी जगह पे, देखिए ना, कुफर की या गुनाहों की नहुसत इतनी होती है, मैंने आपको पहले भी बताया था कि अगर ये जानवर चौपाए ये ना हो या नेक लोग दुनिया में ना हो तो अल्लाह ताला बारिश को रोक दे, ना उसका रिस्क उतरे ना उसकी रहमतें उतरे गुनाहों की वजह से लोगों के। तो ये तो कोई नेक लोग होते हैं दुनिया में, या ये जानवर हैं चौपाए वगैरह हैं, इनकी वजह से अल्लाह ताला बारिशें बरसाता है, रिस्क उतारता है, रहमतें भेजता है। इतनी ये बुरी काम है अल्लाह की नाफरमानी और कुफर करना। अल्लाह ताला फरमा रहे हैं अगर हम चाहें मस्ख कर दें, जैसे नहीं उनको असहाबे सफ्त को अल्लाह ताला ने बंदर बना दी थी, मस्ख कर देना है ना सूरत। और अल्लाह मकान आती है जहां है वहीं पे ये जो हसीन चेहरे लिए फिरते हो ना, ये बिल्कुल खराब हो जाए, ये चेहरा चेहरा ही ना रहे तो फिर क्या हो, सोचो ये अल्लाह ताला ऐसे पलटा सकता है। फमस्तताउ मुदियम वला यरजेउन, और तुम्हारा ये हाल हो जाए कि ना तुम आगे जाने की ताकत रख सकोगे ना पीछे। देखिए अगर इंसान एक किसी जगह चल के जा रहा हो ना, सफर कर रहा हो, तो अगर आगे रास्ता भूल गया तो कहता चलो घर ही वापस चलते हैं, छोड़ो रहने दो तो आगे जाना ही नहीं। ये हालत इनकी हो जाए कि वहीं के वहीं रह जाए, ना आगे जा सकते तो ना पीछे जा सकते। तो ये मस्क की कैफियत होगी कयामत के करीब। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि आखिरी जमाने में खस्फ होगा ये जो है ना, और मस्क भी, कजफ भी और मस्क भी, यानी धंसाए भी जाएंगे लोग और इनकी चेहरे भी मस्क होंगे। ये होगा कयामत के नजदीक। आप सल्लल्लाहु अलैहि वसल्लम ने पेशीन गोई की है और सहाबा ने पूछा कि या रसूलल्लाह ये कब होगा, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जब गाने बजाने के आलात जाहिर होंगे, गाने बजाने वाली औरतें जाहिर होंगी और शराब को हलाल समझ लिया जाएगा, तब जो है ना ये भी होगा, मस्ख भी होगा। अभी तो हम मुसलमान बेचारे इसी कंफ्यूजन में है कि ये हलाल है कि हराम है, गाने बजाने के आलात और गाने बजाने वाली औरतें। अभी तो हम इस कंफ्यूजन से निकलेंगे तो फिर हमें कोई समझ आएगी कि ये क्या हदीस क्या कह रही है, तबरानी की ये हदीस है। तो बाहर क्या कि ये एक ऐसा जमाना आएगा, ये वो उनके साथ तो हुआ था बनी इसराइल के साथ, लेकिन दोबारा ऐसा होगा कि मस्ख होंगी शक्ल। तो अल्लाह ताला फरमाते हैं कि अगर अल्लाह चाहे तुम्हारे साथ ये भी कर सकता है तो फिर क्यों नहीं होता, फिर सारों के चेहरे मस्क क्यों नहीं हुए होते। हाँ, हमें नजर तो नहीं आ रहे किसी का चेहरा मस्क हुआ, इसलिए कि ये अल्लाह ताला मोहलत देता है, चांस देता है, पलट जाओ, तौबा कर लो, चेंज कर लो अपने आप को, रियलाइज कर लो। लेकिन दिन और रात गुजरते जाते हैं, अगर इंसान टस से मस ना हो तो अल्लाह ताला की तरफ से एक ये धमकी है कि अल्लाह चाहे तो ऐसा कर दे, ये तो उसकी मेहरबानी है कि वो तुम्हारे साथ ऐसा नहीं करता। अल्लाह अकबर। फिर अल्लाह ताला ने दिखाया है अगली आयत में कि तुम सोचते हो ना हाँ ऐसा नहीं होता, मस्क भी नहीं हो रहे और कहीं हमारी आंखें भी नहीं मूंदी जा रही और कुछ भी नहीं हो रहा, लेकिन अगर तुम गौर करो ना, अगर तुम गौर करो तो ग्रेजुअली इंसान जिस तरफ को जाता है अपनी जिंदगी के एंड टाइम, यानी उसकी लंबी जिंदगी हो तो जिस तरफ को जाता है वो देख लो, उससे तुम्हें पता चल जाएगा कि अल्लाह की ताकत इतनी है कि वो जिसने ऐसे ताकतवर को इस हाल पे पहुंचा दिया बुढ़ापे के, वो तुम्हें भी मस्क भी कर सकता है और तुम्हारी आंखों को भी मिटा सकता है। यानी आप रब्त, मैं बता रही हूँ आपको पिछली आयत के साथ क्या रब्त अगली आयत का है जो आ रही है, कि तुम सोचते हो ना कैसे होगा ये मस्क, नहीं कुछ भी नहीं हो सकता, कुछ नहीं होगा। नहीं तो फिर ठीक है, अगर तुमने इसकी निशानी दुनिया में देखनी है ना तो ये देख लो क्या वमन्नुअम्मिरहुनुनक्किसुफिलखल्क, जिसको भी हम लंबी उम्र देते हैं, इसी को भी हम उम्र देते हैं यानी लंबी उम्र, उसको जिंदगी मिलती जा रही है, तो फिर क्या होता है नुनक्किसुफिलखल्क, हम उसको फ्लिप कर देते हैं, तखलीक में उल्टा देते हैं, वापिस पलटा देते हैं। अफला याकिलून, फिर वो अकल नहीं रखते, अकल नहीं उनको आती, समझ नहीं आती। اتنی پاورفل آیت ہے کہ انسان اس کے اوپر غور اگر کرے نا تو یعنی انسان پریشان ہو جاتا ہے کہ اللہ تعالیٰ نے کہاں سے انسان کی نبز پکڑی ہے, تمہیں اتنی سمجھ نہیں آتی, تم دیکھتے نہیں ہو تمہارے ارد گرد کیا ہو رہا ہے. اب یہ جو کچھ ہو رہا ہے نا, یہ اس کے لیے کوئی بہت مجھے پڑھے لکھے ہونے کی ضرورت نہیں ہے, ایک عام بندہ, ایک بچہ بھی یہ بات سمجھ سکتا ہے. کیا کہ جب کوئی یعنی لمبی عمر پاتا ہے تو اس کے بعد کیا ہوتا ہے, وہ واپس اس کی قوتیں طاقتیں جانے لگتی ہیں اور وہ واپس ایسے ہو جاتا ہے جیسے کیا تھا, ننقص ہو فی الخلق, ہم اس کی خلق میں سب کچھ آ جاتا ہے, اس کی جسمانی طاقت, اس کی عقل, اس کی شکل و صورت, اس کی ذہنی کیپیسٹی, اس کی طاقتیں, یہ سب کچھ اس میں آ جاتا ہے. فی الخل ہم فلپ کر دیتے ہیں, یعنی پھر دوبارہ ریورس ہو گیا, وہ ریورس گیئر میں لگ جاتا ہے اور پھر وہیں جانے پہنچ جاتا ہے جہاں سے اس نے شروع کیا تھا. جیسے ایک دائرہ نہیں ہوتا, یا ایک آپ پہاڑ دیکھ لے, آپ پہاڑ کے اوپر چڑھتے ہیں پھر اس کے ٹاپ پہ پہنچتے ہیں, پھر اس کے بعد کیا ہوتا ہے, اس کے بعد تو نیچے ہی جانا ہوتا ہے, اوپر تو اور نہیں جا سکتے. اب جتنا مرضی زور لگا لیں, اس سے اوپر چوٹی پہ پہنچ گئے, آپ کے کہاں جائیں گے اس کے بعد. اس کے بعد تو جو بھی سفر ہوگا وہ نیچے کو ہوگا, اوپر کو نہیں ہو سکتا اب. اور پھر آپ ان دا اینڈ وہیں پہنچ جاتے ہیں جہاں سے آپ نے شروع کیا تھا. یہ ہے زندگی, کہ انسان کیسے ہوتا ہے, پیدا ہوتا ہے تو اس وقت کیسا ہوتا ہے, بالکل کمزور, ایس اتنا کمزور کہ نہ تو وہ اٹھ سکتا ہے, نہ بیٹھ سکتا ہے, نہ خود کھا پی سکتا ہے. اسی طرح انسان کی ایک ایسی عمر بھی آ جاتی ہے کہ وہ کھانا کھانا ہے تو تب کسی کی ہیلپ چاہیے, اگر اس کو کپڑے پہننے ہیں تو تب کسی کی ہیلپ چاہیے, اگر اس کو اٹھنا ہے باتھ روم تک جانا ہے تو تب کسی کی ہیلپ چاہیے. لیکن آپ نے دیکھا وہی انسان ہوتا ہے, ہم کبھی اگر آپ کسی بوڑھے کو جانتے ہیں تو ان کو دیکھیں اور ان سے کوئی پکچر ان کی مانگیں کہ جو آپ کی آج سے 30-40 سال پہلے کی پکچر ہے وہ ہمیں ذرا دکھا دیں, آپ کو یقین نہیں آئے گا کہ یہ وہی انسان ہے جو میرے سامنے ابھی ویل چیئر پہ بیٹھا ہوا ہے, سر جھکا کے, کمر بالکل دوری ہو رہی ہے, سفید بال ہے. یہ کبھی اس طرح کا جوان بھی تھا؟ یہ کبھی ایسا بھی تھا؟ اللہ تعالیٰ اس طرح ریورس کر دیتا ہے. وہی انسان جو اتنا لاؤڈ ہوتا ہے گھر کے اندر کہ گرجتا ہے, وہی انسان جو اتنا سمارٹ ہوتا ہے, وہ انسان جو اتنا انرجیٹک ہوتا ہے, دوسروں کو کیا کیا کہہ دیتا ہے اور بچے بھی اس کے سامنے کانپتے ہیں, جو اپنی ہونہاری کی, اپنی عقل مندی کی باتیں کرتا نہیں تھکتا, وہ انسان اب کیسا ہو جاتا ہے جب اس کے بچے بھی اس کو کہنے لگتے ہیں آپ کو کیا پتا ہے, اور وہ کسی آنا سا ہو کے ہنستا رہتا ہے کہ ہاں جیسے مجھے واقعی کیا پتا ہے. وہی انسان جو کہ پہلے کی اتنا جو مرضی آتی تھی کرتا تھا, اب کیا ہوتا ہے, آپ گھر والے کہتے ہیں آپ کو نہیں ہے سمجھ, اب گھر والے کہیں جانے لگتے ہیں نا تو یہ بھی اٹھنے لگتا ہے, تو گھر والے کہتے ہیں آپ نے جا کے کیا کرنا ہے, آپ گھر پہ ہی رہے. کوئی گھر میں آنے والا ہوتا ہے تو گھر والے پہلے ہی سمجھانے لگتے ہیں, ان کے سامنے زیادہ بولنے کی ضرورت نہیں, آپ خاموش ہی رہیے گا. وہ کوئی چیز کھانے کے لیے ہاتھ بڑھاتا ہے تو گھر والے سامنے سے اٹھا لیتے ہیں, آپ کو پتا ہے آپ یہ نہیں کھا سکتے. اللہ تعالیٰ دیکھو کیسے کر دیتا ہے اس کو, پھر بچے کی طرح, اور پھر ہوتے ہوتے اور عمر اگر بڑھ جائے تو پھر کیا ہوتا ہے, بالکل بستر پہ پڑ جاتا ہے, پیشاب پخانہ اوپر ہی کر دیتا ہے. لیکن جب بچہ ہوتا ہے, تھوڑا سا فرق یہ ہے کہ جب بچہ ہوتا ہے تو ماں لاڈ کرتی ہے, پہلے چومتی ہے پھر پیشاب پخانہ صاف کرتی ہے, لیکن اب جو کوئی آتا ہے وہ ماتھے پہ شکن چڑھا کے پھر صاف کرتا ہے. جب بچہ تھا تو ماں باپ دعائیں کرتے تھے کہ یہ اپنی جوانی دیکھے, اب جب بڑھاپا آ گیا تو بچے کہتے ہیں اللہ بس ان پہ رحم کر دے. اب دیکھیں بن تو گیا بچہ, لیکن आप ये देख रहे हैं कि फर्क कितना है रवैयों के अंदर। इंसान हार गया, वो चीजें जो वो सेंज सेंज के रखता है, संभाल संभाल के रखता है, उनकी होश ही नहीं होती किधर पड़ी है, कौन से अकाउंट हैं, कौन से क्या हैं, वो भी कोई और ही देख रहा है, इतनी समझ ही नहीं रहती। यानी कैसा एक इंसान कहां से कहां पहुंच जाता है। अगर इंसान को लंबी उम्र नहीं भी मिलती तो वो मर जाएगा, तब भी सब कुछ चला जाना है, और अगर लंबी उम्र मिल जाती है तो तब भी चला जाएगा, कुछ नहीं उसका अपना रहता। जिसके पीछे जवानियां गुला रहे हैं, खुद सोचे कि इनमें से कोई चीज भी नहीं मेरी रहनी, ये कपड़े हैं, ये वो सब पड़े रह जाते हैं, वो खाने पीने कुछ भी नहीं खा सकते। देखिए आप, अच्छा एक और भी चीज है, बच्चा जो होता है जब छोटा इन्फेंट होता है, आप देखते हैं ना वो पैदा होता है तो उसकी आई साइट ज्यादा नहीं होती, वो ज्यादा देख नहीं सकता, आहिस्ता आहिस्ता उसकी आई साइट बेहतर होने लगती है, फिर वो शक्लें देखने लगता है, फिर पहले उसको धुंधला ही नजर आता है। और बूढ़े के साथ भी तो ऐसा होता है, बूढ़ा भी इसी तरह होता है। फिर देखो बच्चे और बूढ़े में क्या, वो भी क्रैंकी हो जाता है, वो भी जज्बाती होता है, कभी रोना है तो रोना ही शुरू कर देना, कभी कोई बात हंसने की आई तो हंसते ही चले जाना, कभी इससे नाराज हो जाना, कभी उससे नाराज हो जाना, शिकायतें लगाना, ये सारे बच्चों के काम होते हैं ना, वो भी ऐसा ही हो जाता है। देखिए बच्चा पैदा होता है कमजोर, फिर अल्लाह ताला इस कमजोरी से उसको जोर देता है, कुव्वत देता है, फिर उस कुव्वत को वापस ले लेता है, फिर बुढ़ापे की तरफ ले जाता है। वो वही चीजें खाना चाहता है और खाता है, वो ही दूध पीता है, पहले दूध पीता था एनर्जी आती थी, अब दूध पीता है पेट अपसेट हो जाता है। पहले वो ही चावल, वो ही मीठा, वो सब कुछ खाता था और बढ़ता था, अब वो चीजें खाता है तो और घटता जा रहा, कोई खाना लग ही नहीं रहा कि उसके जिस्म को लगे, उसको पीछे ही लेके जाता जा रहा है वक्त। इंसान की इस कदर बेबसी अल्लाह ताला ने इस आयत में बयान फरमाई है ना, कि इंसान तुम क्या चीज हो, तुम्हारा तो अपना जिस्म भी तुम्हारा नहीं, अभी बता दिया कि तुम्हारा जिस्म गवाहियां देगा तुम्हारे खिलाफ, अब फरमा दिया कि देख लो ये बुढ़ापे की तस्वीर, ये वो जिंदगी का फेज है जिस तक कोई भी नहीं पहुंचना चाहता, और लोग इतनी कोशिशें करते हैं कि बस बुढ़ापा हमारा रुक जाए, चाहे उसके लिए सर्जरियां कराते हैं, उसके लिए क्या क्या क्रीमें लगाते हैं, मगर रोक नहीं सकते, सारा वक्त इस जिस्म को संवारते रहते हैं। यानी ये आप इन ऐसे एक्ट्रेसेस को और इनको देख लें, वो इतनी इतनी उम्र भी हो जाती है, वो संवारते रहते हैं, लेकिन फिर भी उनके ऊपर बुढ़ापे के आसार आ जाते हैं। अल्लाह ताला दिखाता है कि तुम्हारा कोई जोर नहीं है, ये जो घड़ी की टिक टिक चल रही है ना, ये देखिए हम उस वक्त से बैठे दो घंटे हो गए हमें बैठे, दो घंटे पहले हम अपने बुढ़ापे या अपनी मौत से दो घंटा दूर थे, अब दो घंटे और करीब हो गए हैं। अपने बुढ़ापे या मौत एक ही है, इन दोनों के सिवा कोई तीसरा जगह तो है ही नहीं, ना हमने और ना जवान होना है, ना हमने और ज्यादा ताकतवर हो जाना है, ना हमने और ज्यादा जहीन हो जाना है, लेकिन फिर भी इंसान देखो किधर खोया हुआ, और कितनी एक यानी एक सैड है ये स्टोरी, कि वो देखे एक बंदा क्या ताकतें रखता है, क्या होता है कि कैसे कानों पे आले लग जाते हैं, आंखों के सामने मोटे मोटे शीशे हैं, नजर फिर भी नहीं आता, अकड़ अकड़ के जो इंसान चलता है, जी मैं तो किसी को समझता ही नहीं है, इतनी बड़ाइयां अपनी, इतनी अपनी शेखियां के हद से ज्यादा, अब देख लो पेशाब बिस्तर पे निकल जाता है, दूसरों का कोई काम करना तो दूर की बात है, तो अपने काम के काबिल भी नहीं रहता, थोड़ी देर बिठा दो ना तो कहते हैं अब लिटा दो, अब थक गए। देखिए अल्लाह चाहे तो ऐसा कर दे, इस आयत से अल्लाह ताला ने बता दिया है कि अल्लाह रिवर्स कर सकता है सिचुएशंस को, हालात को, जैसे अल्लाह किसी की जिंदगी को रिवर्स कर देता है एक टाइम के बाद। अब तो खैर पहले जमाने में शायद 40 एक शबाब था, एक पीक टाइम होता था, अब तो शायद 30 या 30 के बाद ही इंसान नीचे जाना शुरू हो जाता है, तो अल्लाह ताला पलटा देता है। اس سے قریش مکہ کو بھی اللہ تعالیٰ نے بتا دیا کہ تم یہ نہ سمجھنا تمہاری جو آج حالات ہیں اور یہ ہیں اور یہ مسلمان جو ہیں وہ مجبور بے بس ہیں, تمہارے سامنے پڑے ہوئے ہیں, جیسے مرضی ان کو ٹارچر کرو جو بھی کرو. نہیں, ایک دن اللہ ان حالات کو بھی پلٹا دے گا. جیسے ایک جوان سے ایک بوڑھا, ایک نوجوان مرد ہے طاقتور ہے, اس سے اس کو اللہ تعالیٰ محتاج بنا دیتا ہے, کمزور بنا دیتا ہے, اسی طرح اللہ یہ حالات بھی بدل دے گا. اور فتح مکہ کے بعد آپ نے دیکھا کہ ایسے ہوئے حالات, وہ جو طاقتور بنتے تھے وہ کیا تھے, ہاتھ باندھے کھڑے تھے اس دن. تو کسی سچویشن میں بھی آپ, آج کوئی اگر دینے والا ہے نا تو کل اللہ اس کو لینے والا بھی بنا سکتا ہے, کوئی بہت زیادہ تکبر کی ضرورت نہیں ہے. آج ٹیبل کے ہم اس طرف بیٹھے ہوئے نا, میں باس ہوں اور یہ جو ہے نا میرے سامنے پریشان حال کوئی سوالی آیا ہے, تو کل دوسری طرف بھی بیٹھ سکتے ہیں. ایک جیسی زندگی نہیں رہتی, پھر گھمنڈ کس بات کا, پھر شیخیاں کس بات کی, پھر بڑائیاں کس چیز کی ہیں, یہ اکڑیں کیوں نہیں ختم ہوتی؟ اللہ اکبر. تو اللہ تعالیٰ چاہے تو اسی طرح بچوں کی طرح کر دے, اور اگر کسی کو اللہ تعالیٰ معاف کرے کہ اب جیسے کہ بہت کامن ہو گیا ہے کہ الزائمرز وغیرہ یا ایسی کوئی بیماری ہو جائے بھولنے کی, تو انسان کو پھر یہ بھی نہیں پتا چلتا کہ میرا اپنا گھر کون سا ہے یا میرے رشتے کون سے ہیں یا میں نے کھانا ابھی کھایا بھی ہے کہ نہیں کھایا. یہ بھی کسی کو یاد کرانا ہے کہ اس کو کھانا دینا, اس کو تو یہ بھی نہیں پتا کہ میں نے کھانا کھایا یا نہیں, یہ میری اولاد ہے کہ یہ کوئی اور ہے. یہ انسان کا حال ہو جاتا ہے. اسی لیے نبی صلی اللہ علیہ وسلم نے رذیل عمر سے پناہ مانگی ہے, اور آپ صلی اللہ علیہ وسلم نے ہمیں دعا سکھائی ہے, اللہم انی اعوذ بکا من البخل واعوذ بکا من الجبن واعوذ بکا من ان ارد الى ارض للعمر. اے اللہ کہ میں تیری پناہ میں آتا ہوں کہ میں پھیر دیا جاؤں رذیل عمر کی طرف. عقل سمجھ علم بڑی بڑی ڈگریاں سب ختم, وہ پیس آف پیپر سے زیادہ کچھ نہیں ہوتی. بچے ان کو جنک یارڈ میں جو گاربیج میں یا تصویریں ہیں البمز کی, البم بھری ہوئی ہیں, یہ کپڑے ہیں, سب ایسے کوڑیوں کے بھاؤ بیچ دیتے ہیں, کوئی لے جائے ان کو, سارا گاربیج بھرا ہوا ہے ہمارے ماں باپ نے. آج کسی کو کہیں دے نا آپ آنٹی ہیں یا آپ بوڑھی ہیں, یا چلو آنٹی ہی کہہ دیں, وہ مائنڈ کرتے ہیں جی ہمیں کیوں کہہ دیا, اس دن کیا کرو گے, ایک دن تو یہی بننا ہے, ایک دن تو بوڑھا ہونا ہی ہے, آپ کہلانا چاہیں یا نہ چاہیں. یہ کہنے سے نہیں کچھ ہو جاتا کہ ہمیں کہہ دیا تو ہم پتہ نہیں بوڑھے ہو گئے, یہ تو آنا ہی آنا ہے, اگر زندگی رہی تو یہی آنا ہے. انسان ساری زندگی یہی سمجھتا رہتا ہے میری تو قوت اور ہو رہی ہے, میں تو پتہ نہیں لازوال ہوں. نہیں, آپ ٹین ایجرز کو دیکھیں, آپ ان کے وہ ان کو ایسے لگتا ہے کہ ہم بس دنیا کو فتح کر لیں, ہمارے اندر اتنی طاقت دیں, کون ہے جو ہمیں کچھ بتائے گا. جوانی کا نشہ ہی الگ ہوتا ہے, مگر انسان کو پتہ بھی نہیں چلتا کب جوانی ساتھ بھی چھوڑ کے چلی جاتی ہے. وہ یہی سمجھتا رہتا ہے کہ میں بڑا طاقتور ہوں, یہی سمجھتا رہتا ہے کہ یہ قوت مجھ سے کبھی جانی نہیں, یہ میری صلاحیت, یہ میرا علم, یہ میرا یہ. نہیں, اللہ نے بتا دیا تم کچھ نہیں ہو, تمہارے تو اختیار تمہارے اپنے جسم پہ بھی نہیں ہے. اگر ہے تو روک کے دکھاؤ اپنے بڑھاپے کو, روک کے دکھاؤ اپنے بڑھاپے کو. اللہ اکبر. ریورس کوئی کر سکا آج تک؟ اتنی سائنسوں نے ترقی کر لی, اتنا کچھ بنا لیا, اتنی میڈیسنز بنا لی, اس کو بھی تو کوئی ریورس کر کے دکھائے. اللہ اکبر. یہ ہے انسان, یہ اور ہی ہے انسان کا انجام, اور یہ ہے جس کی طرف ہم دوڑے چلے جا رہے ہیں, دوڑے چلے جا رہے ہیں. ہم چاہ رہے ہیں کہ وقت رک جائے, لیکن وہ ہمارے بس میں نہیں ہے, ہم روک نہیں سکتے. ہاں ہم یہ ضرور کر سکتے ہیں کہ اپنے اس وقت کو جس میں ہم کچھ عمل کر سکتے ہیں, آج بیٹھ کے کھڑے ہو کے کسی طرح نماز پڑھ سکتے ہیں, آج روزہ رکھ سکتے ہیں, آج تہجد پڑھ سکتے ہیں, آج ہم یہ سارے کر, اس وقت کو غنیمت جانے, یہ تھوڑا وقت رہ گیا ہے, زیادہ چلا گیا ہے. پھر اس کے باوجود اگر ہم उन्हीं चीजों में खोए रहे जिनमें पहले थे, तो क्या पाया फिर? देखिए आप उल्टी गिनती गिनना शुरू कर दें तो आखिरकार तो जीरो आ ही जाएगा ना। हमारी 80 साल की जिंदगी और 90 साल की जिंदगी, बैकवर्ड काउंटिंग शुरू कर दें, बच्चों को सिखाते हैं हम बैकवर्ड काउंटिंग शुरू करें, ये जीरो आ ही जाना है, एक दिन खत्म होना ही है। लेकिन हम पता नहीं बुढ़ापे में नेक होने का इंतजार करते हैं, बुढ़ापे में ये कर लूंगी, उस वक्त करूंगी जब ऐसा होगा। अल्लाह अकबर, एक आयत भी इंसान को राह रास्त पे लाने के लिए काफी है। अल्लाह ताला ने फरमाया तुम्हें अकल नहीं आती, समझ नहीं आती, ये देख लेना कि इन चीजों पे फिर हम अकल इस्तेमाल ही नहीं करते क्योंकि हम इन को सोचना ही नहीं चाहते, कहते हैं डिप्रेसिव बातें। वमा अल्लमनाहु शेर वमा यंबगी लहु, हमने इसको यानी नबी सल्लल्लाहु अलैहि वसल्लम को शेर कहना नहीं सिखाया, ना ही उनको जेब देता है। ये क्यों कहा गया? इसलिए क्योंकि वो लोग नबी सल्लल्लाहु अलैहि वसल्लम को कहते थे कि ये शायर है, तो अल्लाह ताला ने फरमाया हमने तो शायरी सिखाई ही नहीं अपने पैगंबर को, अपने रसूल को, और उनको सूट भी नहीं करती। यहाँ पे कोई शायरी की मजम्मत नहीं कि शायरी बहुत बुरी चीज है, शायरी ऐसी है, बल्कि जो हिकमत वाले शेर होते हैं, कई शेर है जो ऐसे होते हैं कि समझ लें जैसे कि रूह फूंक देते हैं किसी के अंदर, इतने जबरदस्त होते हैं। इकबाल की शायरी इसमें है, फिर आप देखें उस जमाने में देखें तो हज़रत हसन कैसे जबरदस्त शायर थे। लेकिन यहाँ पे बताया जा रहा है कि रिसालत के साथ, यानी रिसालत के साथ मुकाबले में बताया जा रहा है कि उनकी शान नहीं है, रसूल और मकाम रखता है इतना बुलंद, और कहाँ शायर तो कहाँ एक रसूल अल्लाह का। तो हमने इसको शेर कहने नहीं सिखाया। अब यहां पे ये भी अल्लाह ताला फरमा सकते थे कि हमने अपने नबी को शायर नहीं बनाया या वो शायर नहीं है, ये नहीं फरमाया, हमने शेर नहीं कहना सिखाया। इससे क्या पता चलता है कि जो भी इन्होंने सीखा है वो अल्लाह से सीखा है, जो भी इनके पास इल्म है वो अल्लाह की तरफ से है, और हमने शेर का इल्म दिया ही नहीं इनको। ठीक है ना, कितनी जबरदस्त बात है ये। इससे पता चलेगा कि कुरान जो भी है वो अल्लाह की तरफ से है, सब कुछ इन्होंने अल्लाह से ही सीखा। नबी सल्लल्लाहु अलैहि वसल्लम को शेर कहने नहीं आते थे, बाज जगह पे आप सल्लल्लाहु अलैहि वसल्लम ने कोई ऐसे राइमिंग कुछ ऐसे सेंटेंसेस बोले, लेकिन देखें कोई किसी का शेर याद कर ले या कभी किसी कोई राइमिंग दो बातें मुंह से निकल जाए तो इसका मतलब ये नहीं होता कि मैं अब शायर बन गई, ऐसा नहीं होता। तो आप सल्लल्लाहु अलैहि वसल्लम को शेर सुन लिया करते थे, बाज दफा लोगों की शायरी को बाज दफा अप्रिशिएट भी किया, लेकिन खुद कभी शेर नहीं ऐसे कहे कि जैसे कोई शायर कहते हैं। हालांकि नबी सल्लल्लाहु अलैहि वसल्लम के जो अब्दुल मुत्तलिब का जो खानदान था उसमें सभी को शेर व शायरी बड़ी जबरदस्त आती थी, लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम शायरी जानते ही नहीं थे। तो इन्होंने इसलिए कहा इसको शायरी कि जब उन्होंने उस जमाने में शायरी का बहुत चर्चा था, शायरों को बहुत समझा जाता था, तो ये कलाम जब लोगों पे असर करता था तो वो कहते थे नहीं ये अल्लाह का कलाम थोड़ी है, ये तो शेर है, इसके बस शेर इसने बनाए हुए शेर कह देता है। तो अल्लाह ताला ने अपने नबी को डिफेंड किया कि नहीं हमने इसको शेर नहीं सिखाया। अच्छा अब ये देखें कि सहाबा में भी देखें ना शायर थे, तो अगर शायरी बहुत ही कोई बुरी ऐसी चीज होती तो फिर उनको मना किया जाता, लेकिन मैंने जैसे आपको बताया कि ये बिफिटिंग नहीं है रसूल के लिए, बस ये बात को समझें। एक दफा एक कबीले का सरदार था, वो मुसलमानों के साथ जंग में कहीं शरीक हुआ, तो जब माले गनीमत तकसीम हुआ तो उनको भी उतना ही मिला जितना कि बाकी सहाबा को मिला था, तो वो बड़े जरा वो हुए कि ये तो बड़ी एम्बेरेसिंग बात है मेरे लिए कि मुझे सबके बराबर मिला, मैं इतना कबीले का सरदार, और मतलब पहले जब मुसलमान नहीं हुए थे तो फिर तो मेरे पास ही सारा आता था, तो अब मुझे तो बड़ी मेरे लिए जिल्लत है कि ये ऐसे मुझे इनके बराबर दिया गया, और फिर शेर भी कह दिया इसमें जिनमें कहा कि मेरी तो बड़ी जिल्लत हो गई इन दो कबीलों के दरमियान, जो यानी जो उनके कबीले थे इकरा और ओइना कबीले, उनमें मेरी बड़ी जिल्लत हो गई, तो क्योंकि वो उनसे बिलोंग करता था। तो جب آپ صلی اللہ علیہ وسلم کو پتا چلا تو آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ ان کو کچھ دے دلا دو, اور تاکہ یہ کیونکہ ان کی باتوں سے ان کے شعروں سے بڑے پاپولر ہوئے, آگے سے آگے لوگوں تک پہنچتے گئے, اور اس میں ایسی بات تھی کہ اسلام کی وجہ سے تو میری بدنامی ہوئی اور اس میں میرے قبیلوں کے اندر میری بدنامی ہو گئی. تو جو دو قبیلوں کے نام لیے تھے وہ اس طرح سے تھے نا, نپراوا اور اوینا. تو بہت سالوں کے بعد یہ مسلمان جو تھے یہ نبی صلی اللہ علیہ وسلم سے ملے, تو آپ صلی اللہ علیہ وسلم نے ان سے پوچھا کہ تم وہی ہو جس نے وہ شاعری کی تھی اور اس میں کہا تھا کہ اوینا اور اقرا جو ہے نا ان میں میری بے عزتی ہو گئی. تو اب وہ انہوں نے جب شعر کیے کہے تھے تو انہوں نے اقرا اور اوینا کہا تھا, آپ صلی اللہ علیہ وسلم نے الٹ کہہ دیا. ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ قریبی تھے تو انہوں نے فرمایا یا رسول اللہ ایسے نہیں تھا, ایسے تھا, کیونکہ شعر کے اندر بڑا ضروری ہوتا ہے ہر ورڈ اپنی جگہ پہ ہو, تبھی وہ رائمنگ ہوتا ہے اور سب اس کا ایک وزن ہوتا ہے. تو آپ صلی اللہ علیہ وسلم نے فرمایا اس سے کیا فرق پڑتا ہے کہ پہلے وہ قبیلے کا نام کہہ دیا یا بعد میں کہہ دیا. تو پھر ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ نے یہی آیت تلاوت فرمائی تھی کہ وما علمناہ شعرا وما ینبغی لہ, کہ واقعی اللہ نے ان کو شاعری نہیں سکھائی, ورنہ ان کو پتا ہوتا کہ نہیں بھائی شعر میں تو ایک ایک ورڈ آگے پیچھے ہو جانا بہت بڑا ڈفرینس کرتا ہے. تو اس سے پتا چلتا ہے کہ آپ صلی اللہ علیہ وسلم شعر و شاعری سے دور تھے. یہ الزام غلط تھا. ان ہوا الا ذکر و قرآن مبین, یہ کلام تو شاعری نہیں ہے, یہ تو ذکر ہے, یہ تو ریمائنڈر ہے. ان ہوا کہہ کے کیا بات کہی گئی, نہیں ہے یہ, یعنی کیا مطلب کہ اس کے سوا ذکر اور مبین قرآن کے سوا یہ کچھ نہیں. جو کچھ تم اس کے بارے میں سمجھتے ہو کہ یہ شاعری ہے, کہانت ہے, جادو ہے, یہ ہے, ان ساری باتوں کو اپنے ذہن سے نکال دو, ان خیالات کو پہلے چھوڑو, پھر یہ بات سمجھ لو کہ یہ صرف ذکر ہے. ذکر یعنی ریمائنڈر اور اللہ کی یاد ہے, انسان کو اس کے خالق کے ساتھ جوڑنے والی یہ چیز ہے یہ قرآن. اس کو پڑھ کے کس کی یاد آتی ہے؟ رب کی. اپنا انجام یاد آتا ہے, اپنی زندگی کا مقصد یاد آتا ہے, تو یہ یاد دلاتی ہے. اور یہ قرآن مبین ہے, یعنی بالکل واضح ہے, کھلم کھلا کلیئر آپ کو ساری باتیں بتاتی ہے. آپ دیکھ لیں ابھی ہم نے جو بات پڑھی کتنی کلیئر کٹ قرآن نے باتیں بتائی ہیں کہ ان کا انجام کیا ہوگا, ان کے ساتھ کیا ہونے والا ہے, دوسروں کا انجام کیا ہے, کیسے انسان وہاں تک پہنچا ہے, کون سے اعمال کرتا تھا, بالکل کلیئر ہے. ایسی کچھ نہیں ہے چیز جو کہ بہت زیادہ مشکل ہے, یہ تو سمجھنا ہی مشکل ہے, ہمیں تو بھائی سمجھ ہی نہیں آ رہی, بڑی کنفیوژن ہے, ایسا کچھ نہیں ہے. اور یہ دیکھیں کہ یہ قرآن جو ہے نا اس کا مسکن, اس کا گھر پتہ ہے کیا ہے؟ یہ کتابیں نہیں ہیں, یہ فولڈر, یہ نوٹس, یہ نہیں ہے, اور نہ ہی زبانیں ہیں. اس کا مسکن ہے انسان کا دل, یہ دل کے اندر رہتا ہے. ہم نے تو بس کتابوں کے اندر ہی رکھا گیا اس لیے وہیں رہ جاتا ہے. جب دل کے اندر آ جاتا ہے نا تو پھر یہ قرآن زندگی بدل دیتا ہے. یہ اس کو پڑھ کے ہی پتا چل جاتا ہے کہ یہ مین میڈ نہیں ہے. اسی لیے اس زمانے میں لوگ اسی کو سن کے مسلمان ہوئے. آج بھی لوگ ٹرانسلیشن حالانکہ پڑھتے ہیں پھر بھی امپیکٹ ہوتا ہے. جو بھی مسلمان ہوتا ہے وہ قرآن کو پڑھ کے ہی ہوتا ہے, اور اس کا اثر تو سوچیں جنوں پہ بھی ہو گیا, جبکہ وہ کتنی طاقتور مخلوق ہیں. تو طائف سے جب آپ صلی اللہ علیہ وسلم واپس آئے تھے تو اس وقت جنوں نے اس قرآن کو سنا تھا, تو انہوں نے کہا تھا ہم نے قرآن عجباً سنا, یہ وہ کلام ہے اللہ کا. ایک واقعہ کسی نے بیان کیا تھا کہ ایک لڑکی کے اوپر جن آ گیا تھا, تو بڑی عجیب و غریب وہ آوازیں نکالتی تھی سب کچھ. تو انہوں نے کیا کیا, جو رقیہ کرنے کے لیے آئے انہوں نے کہا کہ بھائی ایک بہت بڑا جیسے مرتبان ٹائپ جس کے اندر انسان پورا بیٹھ سکتا ہو جا سکتا ہو وہ لے کر آؤ, اس کے اندر پانی بھرو. پانی بھرا گیا, پھر انہوں نے سورہ بقرہ پڑھی ایک چھوٹے برتن میں پانی لے کے, اور اس سورہ بقرہ والے پانی کو پورے پانی میں مکس کر دیا. اس کے بعد اس بچی کو کہا کہ تم اس کے اندر پانی میں کود جاؤ. جب وہ پانی میں کودی ہے تو اتنی چیخیں اسے ماری ہیں, اتنی چیخیں ماری, پھر اس کے بعد اس کو نکالا گیا اس نے, پھر اور اس کو وہ دیا ہوا تھا جس سے وہ برید کر سکتی تھی, ایسے نہیں تھا کہ نہیں برید کر سکتی, اس کو وہ دیا ہوا تھا سارا. جب اس کو نکالا تو وہ اندر سے پھر جن بولا کہ تم مجھے آگ سے جلا رہے تھے, تم مجھے آگ سے جلا رہے تھے. یعنی سرکش جن کے اوپر اس کلام کا اتنا اثر ہوا. تو یہ کتنا زبردست اور کتنا بڑا کلام ہے. کیا یہ کلام ہمارے دل پگھلانے کے لیے کافی نہیں ہے؟ کیا یہ ہمیں چینج نہیں لا سکتا, ہمیں نہیں سدھار سکتا؟ ضرور ضرور کر سکتا. جب انسان اس کو واقعی اپنی زندگی میں شامل کر لینا تو چینج ضرور آتا ہے, وہ انسان بالکل ٹرانسفارم ہو جاتا ہے. اور آپ دیکھتے ہیں لوگوں کو کہ ہوتے ہیں, قومیں بدل جاتی ہیں, انڈیویجولز بدل جاتے ہیں. بہت پاور ہے اس کے اندر. اور بات یہ کہ ہم اس کو جگہ تو دیں اپنی زندگی میں. اگر باہر باہر سے ہی اس کو دیکھتے ہیں اور خدا حافظ کر دیتے ہیں تو پھر زندگی میں تو نہیں آئے گا نا. پڑھ پڑھ کے کاپیاں بھر بھر کے اس کے بعد زندگی دیکھیں تو قرآن سے خالی ہے. اور یہ کس لیے آیا؟ لینذر من کان حیا. اب یہ دیکھ لیں, یہاں پہ اس کا مقصد بھی بیان کر دیا گیا اور یہ بھی کہا جاتا ہے کہ رسول کا کام بھی بتا دیا گیا. تو رسول لیں یا پھر قرآن لیں, یہ انذار کرنے کے لیے آیا اس کو جو زندہ ہے. زندہ تو ہم تو سارے ہی زندہ ہیں. اس سے پتہ چلتا ہے قرآن مردوں کے لیے نہیں آیا کہ مردوں کو پڑھ پڑھ کے سنائیں, ان کی چارپائی کے پاس بیٹھ جائیں اور وہ قرآن پڑھتے جائیں. کبھی کوئی سورہ بقرہ پڑھ رہا ہے, کوئی سورہ ملک پڑھ رہا ہے, کوئی کچھ پڑھ رہا ہے, کہ نہیں, یہ زندوں کو انذار کرنے کے لیے آیا ہے. تو لٹرل میننگ بھی آپ دیکھ لیں کہ یہ زندوں کے لیے ہے, مردوں کے لیے نہیں ہے. ہمارے تو قرآن کھلتا ہی تب ہے جب کوئی مر جائے, اس سے پہلے تو کھلنا نہیں, کیونکہ اس کا ضرورت کیا. زندگی تو ہم نے اپنی مرضی سے گزارنی, جب مر گیا تو اب اس کو آگے کے لیے ضرورت ہوگی, اب بھیج دیتے ہیں. کیا ایسی ہم باتیں کر رہے ہیں؟ کم از کم قرآن میں ہی دیکھ لیں کہ آپ کو بتاتا ہے قرآن کہ یہ کس لیے ہے, تاکہ انذار کرے. انذار کیا ہوتا ہے؟ وارن کرنا کسی کو. لیکن کیسے وارننگ دینا؟ شفقت کے ساتھ, محبت میں کسی کی. جیسے آپ کا بچہ ہے تو آپ کہتے ہیں اس کو کہ نہیں نہیں وہاں نہ جانا, وہاں پہ نا بہت کوئی خطرہ ہے, وہاں پہ نہ جانا. تو اب یہ ہے آپ کی تڑپ, آپ کا یہ انذار کرنا ہے. اب وہ کہے تو آپ مجھے کہہ رہے ہیں وہاں پہ جاؤں گا تو میرے ساتھ یہ خرابی ہو جائے گی, تو آپ میرے ساتھ برا چاہتی ہیں. نہیں, برا نہیں چاہتے, تمہیں تو وارن کر رہے ہیں. اور یہ ہوتی ہے خیر خواہی, یہ خیر خواہی کے ساتھ ہوتا ہے. تو وہ کوئی دشمن نہیں ہوتا جو انذار کر رہا ہوتا ہے. ہم کہتے ہیں موڈ خراب کر دی, دیکھو اس نے کہہ دیا وہاں پہ جاؤ گے تو پھر تمہارے ساتھ یہ برا ہو جائے گا. مثلا آپ کہہ دیتے ہیں وہاں پہ جاؤ گے تو وہاں پہ آگ ہے, آگ لگ جائے گی, وہاں پہ جاؤ گے تو ایسے. تو وہ کوئی برا نہیں چاہ رہا آپ کے لیے, وہ تو بلکہ برائی سے بچانا چاہ رہا ہے. تو یہ ہوتا ہے انذار, وارن کر دینا, کسی کو خبردار کر دینا, دیکھو ایسے نہ کرنا ورنہ دیکھو آگ ہے آخرت میں. لیکن زندہ کے لیے. اچھا, تو میں نے ایک تو آپ کو بتا دیا کہ ویسے جسمانی طور پہ زندہ جو لوگ ہیں یعنی ہم سارے, ان کے لیے زندوں کے لیے, مردوں کے پاس جا جا کے پڑھنے کی ضرورت نہیں ہے. دوسری اس کا مطلب کیا ہے, مانوی جو مانا ہے اس کا, کہ دیکھیں ہم تو سبھی کو زندہ ہی سمجھتے ہیں. جو لوگ سانس لے رہے ہیں ہم کہتے ہیں یہ زندہ ہے. سائنٹیفکلی یا ایسے دنیا میں دیکھا جائے تو ان کو زندہ کی کیٹیگری میں رکھتے ہیں نا. لیکن اللہ کے ہاں زندہ وہ ہوتا ہے, سنیں اس بات کو, اللہ کے ہاں زندہ وہ ہوتا ہے جس کا دل زندہ ہوتا ہے. اور دل زندہ کون سا ہوتا ہے؟ وہ دل جو نصیحت سنتا ہے, جو اثر لیتا ہے. اور جو دل بے اثرا ہو گیا ہوتا ہے, کتنا بھی اس کو خبردار کرو, کتنا ہی اس کو بتا دو, اس نے نہیں ٹس سے مس ہونا, وہ اللہ کے نزدیک مردہ ہے. آپ خود سوچ لیں, ہم اپنے آپ کو دیکھیں, ہمارے اوپر کیا نصیحت اثر کرتی ہے؟ جب قرآن سمجھایا جاتا ہے, بتایا جاتا ہے, کچھ اثر بھی ہوتا ہے کہ نہیں ہوتا؟ اگر تو اثر ہوتا ہے تو ابھی دل زندہ ہے الحمدللہ. اور اگر اثر نہیں ہوتا, بڑی بڑی باتیں سن کے بھی کچھ نہیں فرق پڑتا, ویسے ہی بیٹھے میں جیسے کوئی پتھر بیٹھا ہوا, تو وہ پھر مردہ ہی ہیں اور کیا ہے وہ. دیکھیں نا, قرآن سننا یہ تو الگ بات ہوتی ہے. ابو جہل بھی قرآن سنتا تھا, یہ بھی آپ کو بتاؤں, ابو جہل بھی سنتا تھا, چھپ چھپ کے آ کے رات کو بلکہ سنتے تھے. کیا ان کے کانوں میں نہیں کیا قرآن پڑھا تھا؟ سنتا تھا وہ, तो फिर क्या उसको सवाब मिल जाना चाहिए इसका? नहीं, पता है वो ईमान नहीं लेकर आया इसके ऊपर, उसने इस कुरान के मैसेज को दिल में नहीं उतारा। कानों से टकराना आवाज का ये नहीं बात है इसका मकसद, इसको सुन के दिल के ऊपर असर लेना और उसके बाद फिर उसके ऊपर अमल करना, ये है। अब वो कहते यहां पे देखो खतरा है, वहां पे मत जाना। वो कहे हाँ हाँ मैंने आपकी बात मान ली है, और फिर उसी सड़क पे चल पड़। उसका मतलब उसको आपकी बात पे यकीन नहीं था। वो कह रहा ऐसे ही माँ तो ऐसे ही डराती रहती है। तो अबू जहल ने इस कुरान को अप्रिशिएट भी किया कि हाँ ये बड़ा खूबसूरत है, कलाम बड़ा खूबसूरत है, और ईमान नहीं लेकर आया, ईमान अंदर दाखिल ही नहीं हुआ। यानी एंटरटेनमेंट की हद तक तो उसने लिया, सुन के छुप छुप के रात को आके सुन रहे हैं, बड़े बड़े सरदार आके सुन रहे हैं, बड़ा खूबसूरत कलाम है, मजा बड़ा आता है सुनने का, लेकिन वो जो इसका मकसद था वो तो पूरा नहीं हुआ। तो इससे ये भी पता चलता है कि देखें इसका सुनना सिर्फ इसलिए कि मैं बड़ी मजा आ रहा है, बड़ा मजा आ रहा है, बड़ा राइमिंग है, बड़ा मेलोडियस है, बड़ा ये है, ये नहीं है मकसद। इसका मकसद है खुद को चेंज करना, इससे नसीहत लेना। और कौन सी चेंज, क्या चेंज आनी चाहिए मेरे अंदर, कि मैं अल्लाह से और करीब हो जाऊं और उसके सामने झुक जाऊं, उसकी फरमाबरदारी में और आगे बढ़ूं और फरमाबरदारी मेरे लिए आसान हो जाए, ये चेंज आना चाहिए। इसलिए मैं कुरान सीखूं, समझूं, सुनूं, अल्लाह की इबादत में और ज्यादा मैं मुतवज्जे हो जाऊं। ये कोई ये इसके लिए नहीं कि इसमें से ग्रामर सीख लूं, मैं इसमें जेर जबर के मसले सीख लूं, मैं उसके अंदर अल्फाज की ब्यूटी को देखूं। वो तो ठीक है, एक अलग बात है, आप करें, बहुत अच्छी बात है, लेकिन ये मकसद नहीं है। अगर इंतजार ही ना लिया, कोई लोग कहते हैं हमें तो हमें सीखने का नहीं शौक है, हमें बस तजवीद सिखा दें, तो आपको तो समझ ही नहीं है ये क्या कह रहा है। आपको ये नहीं पता, ठीक है आप खूबसूरत पढ़ना बहुत अच्छी बात है, लेकिन क्या ये इसका मकसद है कि बस आप खूबसूरत एक लय में पढ़ते जाओ और लोग कहेंगे बड़ा खूबसूरत पढ़ती है, बस ये मकसद है, और आपको अवार्ड मिल जाए, इसके सर्टिफिकेट मिल जाए, आप कॉम्पिटिशन में खड़े हो और फर्स्ट पोजिशन ले लें। इसका मकसद है इंजार। इंजार ये जिंदों को करता है। कहीं हम मुर्दा तो नहीं हो चुके, ये हम बेअसरे हो गए। और फरमाया भाई हक़ल क़ौल अलल काफिरीन, अल्लाह का जो ये कॉल है ना, ये अल्लाह की बात साबित हो चुकी है काफरों पे। कौन सी बात? अल्लाह ताला की, अल्लाह का कौन सा कॉल? ये कॉल कि अल्लाह ताला ने जब शैतान को निकाला था, तब उस वक्त अल्लाह ताला ने उसको फरमाया था लअमला अन्न जहन्नम मिनका व मिम्मन तबियाका, मैं जहन्नम को भर दूंगा तुझसे और जो भी तुझे फॉलो करे उनसे। तो इनके ऊपर ये बात सच हो चुकी है, ट्रू हो गई इनके लिए ये बात, इनके कुफर की वजह से अब ये वाकई सजा के हकदार हो गए। अब यहां पे कोई ये नहीं कह सकता तो आए बेचारे उनके ऊपर तो पहले ही बात सच हो गई, तो इन बेचारों का क्या कसूर है। इब्नुल कय्यम फरमाते हैं कि उन्होंने खुद कुफर को इख्तियार किया, चूज किया, क्या उन्होंने, अल्लाह नहीं किसी को गुमराह कर देता जो हिदायत पाना चाहता है, हाँ मगर अल्लाह हिदायत उनको देता है जो उसकी तरफ पलटते हैं, जो उसकी तरफ आते हैं, जो जो भी इंसान एक टेढ़ा चल रहा है, वो उसका दिल टेढ़ा हो गया, वो टेढ़पन को पसंद करता है, वो नहीं आना चाहता इस रास्ते, तो अल्लाह ताला जबरदस्ती नहीं लेकर आएंगे। फिर अल्लाह उसको उसके जिस रास्ते पर वो जाना चाहता है उसी को उसके लिए खोल देता। अब अलम यरौना खलकना लहुम, क्या उन्होंने क्या भला नहीं देखा उन्होंने, हमने पैदा किया उनके लिए क्या, मिम्मा आमिलत अईदीना, जो बनाया हम हमारे अपने हाथों ने, अनआमन मवेशियों को, फहम लहा मालिकून, तो वो इसके मालिक हैं। यानी क्या वो ये नहीं देखते कि हमने इनके लिए अपने हाथों से मवेशियों को बनाया। अपने हाथों से बनाने का मतलब ये नहीं है कि अल्लाह ताला ने अपने हाथ से बनाया, सिर्फ इंसान है कि अल्लाह ताला ने उसके बारे में फरमाया कि हमने अपने हाथ से बनाया, मगर वहां पे फिर वाहिद की जमीर है, यहाँ पे जमा की है। यहां से मतलब हाथों से बनाने का मतलब यह है कि अल्लाह ताला ने कितनी तुम्हारी तुम्हारे लिए केयर की, तुम्हारे लिए इस चीज की फिक्र की, अपने खुद खुद ये तुम्हारे लिए अनाम पैदा किए। जैसे पहले आया था ना कि तुम्हारे अपने हाथ नहीं बनाते, तो जरूरी तो नहीं हम अपने हाथों से ही कोई चीज को ऐसे ऐसे करके बना रहे हो, वो मतलब नहीं, मतलब ये होता है कि इंसान की कमाई या इंसान खुद वो करता है वो फेल या अमल। तो अल्लाह ने बनाया है तुम्हारे लिए चौपायों को, मवेशियों को, अनाम में क्या क्या आता है, सूरह अनाम पढ़ी थी आपने, कैटल, भेड़, बकरी, गाय और ऊंट, तो तुमको इसका मालिक बना दिया, पैदा अल्लाह ने किया और मालिक तुम्हें बना दिया। ये अल्लाह ताला का एक तुम्हारे ऊपर उसकी रहमत है। ये खलक ना हमें बताता है कि देखो जब तुम ये मवेशी जानवर देखते हो ना, तब भी तुम ये सोचा करो कि ये किसने मेरे लिए पैदा कर दिए हैं, इनसे भी अल्लाह को याद किया करो कि अल्लाह ताला ने तुम्हारे लिए क्या कुछ नहीं पैदा किया। ये देखिए, ये किसी को एहसास दिलाने का ना ये भी एक तरीका होता है, जैसे कोई कहे किसी के साथ कोई बुरा कर रहा हो तो फिर उसको कहा जाता है ना कि देखो उसने तुम्हारे साथ इतनी भलाई की, तुम अब ये कर रहे हो उसके साथ, तो जब तुम कुफर कर रहे हो, ये शिर्क कर रहे हो, तो देखो तो सही उसने तुम्हारे साथ क्या किया। अब देखें कि इंसान की कितनी जरूरियात इनसे पैदा होती हैं, अल्लाह ताला ने तुम्हें इनका मालिक बना के रख दिया, यानी तुम इनको मालिक से मतलब ये है कि ओनर तो उस तरह से, लेकिन तुम्हारे बस में कर दिया, इनको तुम्हारे काबू में कर दिया। आप देखते हैं कि ये जो शेर, चीते, हिरन वगैरह भी, इवन आप उनको काबू नहीं कर सकते, वो आपके, आप उनके कंट्रोल नहीं कर सकते, लेकिन इन जानवरों को अल्लाह ताला ने ऐसे बना दिया कि तुम मालिक बन के बैठे हुए उनके, इनको काबू में रखा हुआ है। वदल्लनाहा लहुम फमिन्हा रकूबुहुम वमिन्हा याकुलून, और मती कर दिया हमने इनको। मैंने बताया था आपको जल्लल्ला किससे है, जैसे जिल्ला से, जिल्ला क्या होती है, मोहताजी, सबमिशन, जिसको कहेंगे सबमिशन कर देना अपने आप को, यानी जैसे जिस वर्ड बोलते हैं ना, जलील कर देना, दूसरे के रहमो करम पे अपने आप को छोड़ देना। तो अल्लाह ताला ने मालिक बना दिया तुम्हें और इनको इतना तुम्हारे सामने बेबस सा कर दिया। आप देखते हैं इतना बड़ा ऊंट होता है तो कैसे वो मतलब आप उसको एक छोटे बच्चे को भी नकेल पकड़ा दें तो वो ऊंट को लेके चल पड़ता है। गायें, भैंसें वगैरह ये आप देखें कितनी पावरफुल होती हैं, उसको क्या एक बंदा एक डंडा हाथ में पकड़ा हुआ तो उनको लेके चला हुआ। लेकिन ये ऐसा नहीं कर देते, इंसान पे हमला कर दें, उसको उसकी चीजों को तोड़ फोड़ दें या कुछ करें या दूध ना निकालने दें। अब आप देखें कैसे इंसान के सामने ये मती है कि चाहे दूध निकालो, चाहे जिबा कर लो, चाहे हल में जोत लो, चाहे सामान इनके ऊपर लोड कर लो, कुछ भी कर लो, वो कुछ कहते ही नहीं। वरना जितने वो ताकतवर और साइज में बड़े हैं, वो चाहें तो इंसान को तो ये सारे काम करने ही ना दे। इनमें से कोई तुम्हारी सवारी के काम आते हैं, कई तुम्हारे खाने के काम आते हैं। और आप इससे देखें कि आपके आज गाड़ियां वगैरह तो हैं, जहाज वगैरह तो हैं, लेकिन अगर आपको भूख लगे तो आप ना गाड़ी को खा सकते हैं ना जहाज को खा सकते हैं। तो ये जानवर ऐसे हैं कि इनको जिबा करके खाया भी जा सकता है और इन पर सवारी भी की जा सकती है। और फिर और यही नहीं, सिर्फ वलहुम फीहा मुनाफिउ व मशारिब, इनके और भी बहुत सारे फायदे हैं, और इनमें तुम्हारे लिए मशरूब भी है, पीने की चीजें भी हैं, यानी दूध भी आप पीते हैं। आप अगर हम गौर करें हम अपनी डेली लाइफ के अंदर, रोजाना चाय, कॉफी, दूध या ये पीते होंगे, कभी सोचते हैं अल्लाह ताला ने फरमाया अफला यशकुरून, क्या वो शुक्र नहीं अदा करेंगे, यानी को इनके अंदर कभी भी नहीं शुक्र आना कि ये रोज। अच्छा फिर आप अपने फ्रिज में देख लें, गोश्त रोजाना, दूध से बनी हुई चीजें और दूध, ये चीजें रोजाना की हम इस्तेमाल करते हैं। चलो अगर हम नहीं भी उनके ऊपर सवारी कर रहे हैं रोज, लेकिन ये तो हमारे एक डेली आपकी डाइट का हिस्सा है। इसके बावजूद कभी सोचते नहीं है कैसे आया, अल्लाह ने कितने नाज उठाए इंसान के कि कैसा मशरूब पैदा फरमा दिया इन जानवरों से, इनको हमारे हर तरह से काम में लगा दिया। कि आप अंदाजा कीजिए कि सिर्फ खुराक ही नहीं, दूध ही नहीं, गोश्त भी, और इनकी गोश्त के साथ साथ चर्बी भी यूज होती है, हड्डियां भी यूज होती हैं, इनकी स्किन भी यूज होती है, भेड़ों की वूल भी यूज होती है, फिर लेदर यूज होता है। उस जमाने में तो लेदर बैग बनाते थे जिसमें पानी डालते थे, वो मश्क सी बनाते थे, चमड़े की होती थी। आज के वक्त में भी आप देखें कि जो लेदर गुड्स हैं उनकी पूरी इंडस्ट्री है, पूरी इंडस्ट्री इस पे चल रही है, लेदर की चीजें, इतना सामान बनता है। और उस जमाने में खेमे वगैरह भी बनाते थे वो इसके, लेदर के, यानी चमड़े से इनके। तो इतने मुनाफे हैं। और अब हालांकि दूसरी चीजें भी आ गई हैं, सिंथेटिक मटेरियल भी होता है, लेकिन आप देखते हैं कि जो ये इन नेचुरल चीजों की बात है वो उसमें नहीं है। जो जो जितनी वार्म प्योर वूल होती है उतनी नहीं, जितनी लेदर जैकेट आपको गर्मी देती है उतनी नहीं कोई और दे सकते। तो अल्लाह ताला ने इनमें कितने तुम्हारे लिए फायदे रखे हैं, फिर तुम शुक्र नहीं अदा करते। इसका मतलब है कि जब हम इन चीजों को इस्तेमाल करें तो उसके बाद हमारे अंदर शुक्र गुजारी पैदा होनी चाहिए। अल्लाह ने इस्तेमाल करने से मना नहीं फरमाया, लेकिन फरमाया कि उसके बाद शुक्र भी तो करो, कभी इन नेमतों को देखकर अल्लाह को याद भी तो करो, अल्लाह की तरफ पलटो भी तो सही। शुक्र के अंदर क्या चीज होती है, शुक्र में इंसान अपने मोहसिन के आगे झुक जाता है, वो अकड़ता नहीं है फिर। अब देखें, पहले फलों की बात आई थी और खाने पीने, खाने की बात आई थी, अब पीने की भी बात आ गई, लेकिन दोनों जगह बात हुई है कि शुक्र नहीं अदा करोगे फिर क्या। अब कितनी एक बात है हमारे से, एक सवाल कह लें या हमारे लिए एक रिमाइंडर कह लें कि हम फिर शुक्र कितना अदा करते हैं, क्या हम उतना ही शुक्र भी अदा करते हैं जितनी हम नेमतें इस्तेमाल कर रहे हैं। इसके बाद तो कोई गिले शिकवे और शिकायतों का तो टाइम ही नहीं मिलना चाहिए, फिर शुक्र कर करके ही हम फारे होंगे तो फिर कोई शिकायत करेंगे ना। शुक्र कितना ज्यादा होना चाहिए। और तखज़ु मिन दूनिल्लाही आलिहा, इसके बावजूद के देता सब कुछ अल्लाह है, उन्होंने बना लिए हैं। व तखज़ु मतलब क्या, उन्होंने बना लिए हैं। ये मैं इस क्यों इस पे इतना जोर दे रही हूं, इसलिए कि इलाह बनाना और इलाह होना ये दो अलग चीजें। अल्लाह ताला इलाह है, कोई माने या ना माने, कोई बनाए या ना बनाए, या माने या ना माने, वो सबका इलाह है। लेकिन ये बुत, ये किसी के इलाह नहीं है, इसलिए कोई इनको बना लेता है मगर है नहीं। बात समझ आ गई, बारीक सा फर्क है। इसीलिए जहां पे भी दूनिल्लाह की बात आती है वहां पे इत्तखज़ु, उन्होंने बना लिए हैं, इसलिए कि कोई भी उनमें इलाह है नहीं, इन्होंने खुद ही बनाए हुए हैं। आलिहतन कुछ इला लअल्लहुम युनसरून, शायद के वो मदद दिए जाएं, इस उम्मीद पे उनकी पूजा करते हैं, उनकी इबादत करते हैं कि ये हमें अल्लाह के अजाब से बचा लेंगे, ये क्यामत के दिन हमारी सिफारशी हो जाएंगे, ये हमारी सिफारशें अल्लाह के पास करते हैं। मुशरिकीन मक्का ये नहीं था कि अल्लाह को नहीं मानते थे, अल्लाह को मानते थे, और इन फिर इन बुतों की क्यों पूजा करते थे। वो कहते थे ये यही है जो ये अल्लाह के लाडले हैं, ये अल्लाह के पास हमारी सिफारशें करेंगे, ये हमें, हमारी तो नहीं अल्लाह सुनता मगर इनकी सुनेगा। और यहाँ पे एक बात जो गौर तलब है वो ये है कि ये नहीं कहा गया कि वो उनके आगे सज्दे करेंगे, करते हैं या दुआएं करते हैं या इस तरह का। शेर कम यही सोचते हैं ना कि किसी के आगे सज्दा करना, उसके आगे हाथ बांध के खड़े हो जाना, ये हम शेर समझते हैं। लेकिन यहाँ से पता चला ये भी शिर्क है कि किसी के उम्मीद रखना कि हाँ अब ये इसके पास इतनी पावर है कि ये मेरी मदद कर सकता है, कोई एक्स्ट्रा जिसको कहेंगे सुपर नेचुरल पावर है। ये नहीं कि अब मैं कहूँ आप जी मेरी मदद कर दें, थोड़ा सा मुझे पानी का ग्लास दे दें तो ये आने उसको खुदा बना लिए, ये नहीं है। मगर कोई सुपर नेचुरल किसी के अंदर कुव्वतें हैं, ऐसा भरोसा किसी पे करना कि उसके पास ये ताकत है कि वो मेरी मदद कर सके, वो मेरा कुछ भला बुरा कर सके, ये है इलाह बना लेना। ये सिर्फ अल्लाह के लिए है, जो किसी और के लिए ये समझे उसने फिर शिर्क कर लिया। तो यहाँ पे भी देख लें कि बुत, उनके वक्त में तो बुत थे, लेकिन कोई और भी हो सकता है, कोई इंसान भी हो सकता है जिसको समझेंगे इसके जरिए मेरी मदद हो जाएगी। कोई यानी इंसान या कोई गवर्नमेंट या कोई आइडियोलॉजी कुछ भी हो सकती है, इसमें भी हो सकती है। वो है ना एक बाल का शेर, बुतों से तुझको उम्मीदें, खुदा से ना उम्मीदी, मुझे बता तो सही और काफरी क्या है। उनसे तो उम्मीदें और अल्लाह ताला की कोई उम्मीद नहीं, को उसको इलाज नहीं समझा, समझा तो इनको जिनके हाथ में मेरा नफा नुकसान है। तो ये फिर शिर्क है, ادر کے الہ وہ ہوتا ہے جو خالق بھی ہو, اور نمبر ٹو وہ نفع نقصان کا مالک ہو, اپنا بھی اور دوسروں کا بھی, وہ ہوتا ہے الہ. اسی ڈیفینیشن کے اوپر اگر تمام کو رکھ لیا جائے جو اللہ کے سوا جن کی پوجا کی جاتی ہے, تو وہ بےچارے اپنے نفع نقصان کے نہیں مالک تھے, تو کسی اور کو کیا پہنچائیں گے. یہیں پہ شرک کی جڑ ختم ہو جائے گی اگر ہم اس چیز کو سمجھ جائیں کہ نفع نقصان, جیسے یہاں پہ ہے کہ یہ مدد دیے جائیں گے, ہمیں یہاں سے مدد ملے گی, یہ ہمارا کوئی فائدہ کر سکتے ہیں, یہ برے وقت میں ہمارے کام آئیں گے, یہ برے وقت میں کام آئیں گے, یہ صرف اللہ کے لیے ہونی چاہیے عقیدہ. یہ نہیں کہ یہ پیسہ میرے برے وقت میں, اگر میرے جیب میں پیسہ ہے تب تو میں بڑی مطمئن ہوں, پیسہ ہے نا میرے پاس اب کس بات کا ڈر, اور پیسہ نہیں ہے میرے پاس, ہائے میرا اکاؤنٹ خالی ہو گیا, لو بس اب تو میں گئی, اب تو میرا بس سب ختم ہو گیا. نہیں, بھروسہ پیسے پہ نہیں, بھروسہ چیزوں پہ نہیں, اللہ کے اوپر. لا حول ولا قوت الا باللہ, کیا ہے میرے اندر, نہیں ہے کوئی طاقت میرے اندر, نہیں ہے کوئی قوت. تو قوت اور طاقت تو ساری اللہ میں ہے, اللہ چاہے تو کسی کو بغیر اس کے بغیر کسی چیز کے کچھ عطا کر دے. مثلاً اللہ تعالیٰ چاہے تو کسی کے پاس پیسے بھرے بھی ہیں تب بھی اس کو محتاج کر دے, اور کسی کے پاس کوئی ایسے پیسے نہیں ہیں تب بھی اس کو غنی رکھے. اللہ چاہے تو آگ کے اندر ڈال کے بھی محفوظ رکھے, اور اللہ چاہے تو سمندر کے اندر مچھلی کے پیٹ میں بھی رکھ کے محفوظ رکھے. اللہ تعالیٰ اسباب کا محتاج نہیں ہے. موسیٰ علیہ السلام کا واقعہ ہمیں کیا سکھاتا ہے, سامنے سمندر ہے, پیچھے فرعون کا لشکر ہے, قوم پیچھے دیکھ رہی ہے, کہہ رہی ہے اے موسیٰ آپ ہمیں کہاں لے آئے, اور وہ آگے سے کیا فرماتے ہیں کہ انما آئی ربی سیہدینی, میرا رب میرے ساتھ ہے, وہ مجھے راستہ دکھائے گا, اور اللہ تعالیٰ نے نکالا راستہ. وہ کہاں سے آیا راستہ, اس لیے کہ اللہ راستوں کا, اسباب کا, چیزوں کا محتاج نہیں ہے, اور ہم اسباب کو خدا بنا لیتے ہیں. تو اللہ تعالیٰ نے فرمایا کہ ان کو یہ ہے کہ یہ ہمیں یہاں سے مدد ملے گی, اس وجہ سے اس کی پوجا کرتے ہیں, اس لیے ان کو الہ بناتے ہیں. حالانکہ لا یستطیعون نصرہم وہم لہم جند محضرون, وہ ذرا بھی استطاعت نہیں رکھتے ان کی مدد کی, اور وہ تو بلکہ جند ہیں جو حاضر کیے جائیں گے, لشکر ہیں جو حاضر کیے جائیں گے. کیا مطلب ہے, لہم کی ضمیر کو ہم ان بتوں کی طرف کریں تو قیامت کے دن ان بتوں کو بھی حاضر کیا جائے گا, یہ ایک لشکر کی صورت میں ہوں گے, یعنی سارے بت جو ہیں وہ وہیں پہ موجود ہیں, اور اب ان کو حاضر کیا گیا ہے وہاں پہ, کھڑے میں ہیں وہاں پہ. اس کس لیے, اس لیے کہ یہ دیکھیں یہ جو پجاری ہیں جو ان کو مانتے تھے, جو انہوں نے ان کو خدا بنایا ہوا تھا, یہ دیکھ لیں کہ یہ بت تو کچھ بھی نہیں ہے, ان کو ہم سوچتے تھے یہ ہماری مدد کریں گے. آج ان لوگوں کو جب ٹارچر کیا جائے گا تو ساتھ یہ بت بھی کھڑے ہوں گے, جب ان کو سزا دی جا رہی ہوگی, جہنم کی طرف لے جایا جائے گا, یہ بت بھی ساتھ کھڑے ہوئے ہیں, اس لیے تاکہ ان کی حسرت بڑھے اور ان کو اتنا دکھ ہو کہ ان کے پیچھے ہم ساری زندگی ان کی چاکری کرتے رہے, ہم نے ان کی پوجا کی, ہم نے ان کے اوپر کیا کیا چڑھاوے چڑھائے, یہ اتنے بے بس ہیں, یہ ان کی ایک یعنی اس میں اضافہ کر دے گا ان کی دکھ میں اور تکلیف میں. دوسری یہ بھی بات ہے, دوسرا ویو یہ ہے کہ اگر ہم یہ لیں لہم جند محضرون, ان کے لیے یہ کافر لشکر بن کے کھڑے میں حاضر ہوئے تھے, یعنی کیا ہوتا تھا کہ ان بتوں کے لیے وہ لڑتے تھے, جھگڑتے تھے, آپ نے ہمارے اس کو خدا کو کیوں ایسا کہہ دیا, آپ نے یہ کیوں کر دی, اتنا ان کے لیے لڑتے جھگڑتے تھے, تو تم تو ان کے لیے حاضر رہنے والے لشکر بنے ہوئے ہو, اور کیا کرتے ہیں ان کے آگے چڑھاوے چڑھا رہے ہیں, ان کی ڈسٹنگ کر رہے ہیں, ان کے کس طرح حاضر باش کھڑے ہوتے ہیں جیسے ان کے نوکر, تو یہ کہتی ہے تمہارے کیا کام آئیں گے, تم تو خود ان کے کام کرتے ہو. اللہ اکبر. فلا یحزنک قولہم انا نعلم ما یسرون وما یعلنون. اے نبی آپ ان کی باتوں پہ غم نہ کریں. کس کون سی باتوں پہ, ایک تو یہ جو بات آئی ہے کہ آپ کو شاعر کہتے ہیں, اور دوسری کون سی کہ جتنی بھی وہ باتیں کہتے ہیں, نہیں مانتے آپ کو, یا دین کا مذاق کرتے ہیں, یا آپ کی تکذیب کرتے ہیں, ان باتوں پہ آپ غم نہ کریں. یہ کیوں کہا گیا آپ غم نہ کریں, اس لیے کہ نبی صلی اللہ علیہ وسلم کا مشن بہت بڑا مشن تھا, اور ہر دائی کے لیے جو غم ہوتا ہے نا وہ کیا کرتا ہے, اس کو ظاہر ہے انسان کو متاثر کرتا ہے غم, ظاہر ہے انسان کے اوپر اس کا افیکٹ ہوتا ہے. آپ صلی اللہ علیہ وسلم بھی ایک انسان تھے نا, تو لوگوں کی باتوں کا امپیکٹ ہوتا تھا, دیٹس نیچرل. جب لوگ کوئی باتیں کرتے ہیں, کچھ اس طرح کی تکلیف دہ باتیں بولتے ہیں, تو پھر انسان کو, اور ظاہر ہے یہ جو کام ہے اللہ کے دین کا, یہ ایسے ہی نہیں ہے کہ انسان بس کوئی پتھر کا ہے, اس کے اوپر کوئی افسر ہی نہیں ہوتا اور وہ بس چلتا رہتا ہے, ایسے نہیں ہے. جو انسان ہوتا ہے اس کا ایک سینسیٹیو دل ہوتا ہے, جو دائی ہوتا ہے خاص طور پہ, دائی دین کا دل سینسیٹیو ہوتا ہے ٹورڈز پیپل, لوگوں کی طرف ان کا دل سینسیٹیو ہوتا ہے, اسی وجہ سے وہ ان کی خیر خواہی میں گھلتے رہتے ہیں. اب جب لوگوں کی طرف سے ایسی باتیں آتی ہیں تو ان کا دل کتنا تکلیف میں ہوتا ہے, اور پھر وہ اس کا امپیکٹ ہوتا ہے, اس کا اثر ہوتا ہے ان کے کام پہ. اللہ تعالیٰ فرماتے ہیں آپ نہ غم کریں, آپ غمگین کیوں ہوتے ہیں, ان کی باتوں کو دل پہ نہ لیں, کیونکہ اگر وہ دین کی طرف بلانے والا ہی لوگوں کی باتوں پہ ڈپریس ہونے لگے گا تو وہ پھر دین پہنچائے گا کس وقت, اس کی تو سپیڈ کم ہو جائے گی. اور اس سے ہمیں پتا چلتا ہے کہ نبی صلی اللہ علیہ وسلم پہ بھی اثر ہوتا تھا, ایسا نہیں تھا کہ آپ کوئی اثر سے پاک تھے, اب لوگوں کو کچھ بھی کہتے رہے ان کو کوئی اثر ہی نہیں ہوتا, ایسا نہیں ہوتا تھا. اِنَّا نَعْلَمُ مَا يُسِرُّونَ وَمَا يُعْلِنُونَ, ہم جانتے ہیں جو کچھ یہ چھپاتے ہیں اور جو یہ اعلان کرتے ہیں, یعنی کیا ان کے دلوں میں ہے وہ بھی ہمیں پتہ ہے, اور جو یہ باہر شو کرتے ہیں وہ بھی ہمیں پتہ ہے, یعنی دل میں کیا تھا ان کے, حسد تھا, بغض تھا, باہر پبلکلی جو بھی کہتے تھے, اور دل کے اندر پتہ تھا کہ یہ سب صحیح ہے, لیکن سامنے سامنے کیا کہتے تھے کہ نہیں یہ تو جادو ہے, کوئی کہانت ہے, کوئی کچھ ہے. اولم یرا, کیا انہوں نے کیا بھلا نہیں دیکھتا, الانسان, انسان کیا چیز, انا خلقناہ من نطفۃ فاذا ہوا خصیم مبین, کہ ہم نے اس کو پیدا کیا نطفے سے اور وہ پھر بن گیا جھگڑالو. یہ آتی ہے بات آس بن وائل کہتے ہیں کافر, یا ایک اور کی بات آتی ہے کہ وہ نبی صلی اللہ علیہ وسلم کے سامنے ایک بھربھری ہڈی لے کر آیا, اوبئی تھا یا پھر آس بن وائل تھا, ان دونوں میں سے کوئی ایک تھا, تو بھربھری سی بالکل بوسیدہ سی ہڈی لے کر آیا اور اس کو مسل کے آپ کے سامنے ایسے خاک میں اڑا کے دکھا دیا کہ یہ دیکھو, یہ تم کہتے ہو کہ اللہ اس کو زندہ کرے گا, تو آپ صلی اللہ علیہ وسلم نے فرمایا ہاں اللہ اس کو زندہ کرے گا, ہاں اللہ اس کو زندہ کرے گا. تو اللہ تعالیٰ نے فرمایا کہ دیکھو وہ نہیں دیکھتا انسان کہ اس کو میں نے پیدا کس سے کیا, تب بھی تو آپ صلی اللہ علیہ وسلم نے جیسے ایک حدیث میں آتا ہے کہ اپنے ہتیلی میں تھوک کے اور پھر فرمایا کہ انسان کو اس جیسی چیز سے پیدا کیا گیا, اتنی حقیر چیز سے جب تمہیں پیدا کر دیا, تو اللہ تعالیٰ کیا اس ان ہڈیوں سے نہیں پیدا کر سکتا انسان کو. اب یہ بھی اس سے مانا ہے کہ دیکھو ہم نے تمہیں پیدا کس سے کیا, نطفے سے, اتنی حقیر چیز سے پیدا کر کے اب تمہیں جو پال پوس کے پرورش کر کے رزق دے کے حفاظت کے ساتھ تمہیں بڑا کر دیا, تو اب تم اتنے بڑے ہو گئے ہو کہ تمہیں لڑنا بھی آ گیا, اور وہ بھی اس خالق سے, اپنے مالک سے. کہاں تم کیا تھے ایک نطفے کی شکل میں, اور کہاں اس رب نے تمہیں اتنا جوان کر کے عقل سمجھ دے دی اس لیے کہ تم اس کے بعد اسی سے جھگڑے کرنا شروع ہو جاؤ. اللہ اکبر, یعنی اتنے تم عقل مند ہو گئے ہو کہ اس اللہ پہ ہی باتیں چھانٹنے لگے ہو. تم دیکھو تو صحیح تم کیا تھے اور اس اللہ نے تمہیں کیا بنایا, وہ دورہ بلا نہ مثلا, اور اللہ کے لیے مثالیں دینے لگا. یہی بات جو میں ابھی کر رہی تھی کہ ہمارے لیے مثالیں بیان کرنے لگا کہ اب اس کو اتنی سمجھ آ گئی ہے کہ اللہ کے بارے میں جھگڑتا ہے, اس کی قدرت کے بارے میں, اور یہ کہ وہ کیسے زندہ کرے گا, اور یہ اس کے اوپر مثالیں لا کے دکھاتا ہے, کبھی بھربھری ہڈی کا چورا چورا کر کے اس کو فضا میں اڑا دیتا ہے, اور پھر دکھاتا ہے کہ دیکھو یہ کیسے پھر دوبارہ وہ اس کو تخلیق کرے گا. وہ نسیہ خلقہ ہو, اور اپنی پیدائش بھول گیا, تو وہ تو کچھ بھی نہیں تھا, تو تجھے اس سے پیدا کر دیا, یہ تو پھر بھی ہڈیاں تو ہیں. فرمایا کہ آپ ان وہ قال من یحیی الادام وهي رمیم, اللہ تعالیٰ نے اس بندے کی بات کوٹ کی اس کافر کی کہ کہتا ہے من یحیی الادام, کون ہڈیوں کو زندہ کرے گا جب وہ رمیم ہو گئی ہوں گی, وہ سیدھا ہو گئی ہوں گی. یہ اللہ کی پاور کو کوسچن کر رہے ہیں. तुम तो देखो कि तुम जिस चीज से पैदा हुए, ये तो फिर भी मट्टी है ना, तुम जिससे पैदा हुए अपनी तखलीक को तो याद करो, उसको भी भूल गए हो कि तुम जिससे पैदा हुए वो तो मट्टी से भी ज्यादा हकीर चीज है, ये तो फिर भी मट्टी है ना, इनसे अल्लाह पैदा कर लेगा, तुम बताओ जो तुम अपनी पैदाइश को तो याद करो। कुल यू ही अल्लदी अनशाहा, फिर अल्लाह ताला ने इसकी दलील के अंदर ये बात कि अल्लाह पैदा कर सकता है, इसमें ये दलील दी कि ए नबी आप इनको कह दें यो ही अल्लदी, जिंदा करेगा इन हड्डियों को वो ही अनशा जिसने पैदा किया था अव्वल मर्रत पहली मर्तबा, जब पहली दफा उससे पैदा कर सकता है तो अब भी कर सकता है। वह हुआ बिकुल्ली खल्किन अलीम, और वो अपनी सारी मखलूक से बाखबर है, सारी मखलूक जितनी उसने पैदा की है वो पैदा करके ऐसे ही नहीं छोड़ दी, उनके सब के अहवाल वो जानता है। ये तो अपनी पैदाइश के बारे में भी नहीं जानते, इनको तो अपना भी नहीं पता कि जब पैदा हुए थे तो क्या थे, कैसे थे, क्या करते थे। अल्लाह ताला तो अपनी सारी मखलूक को, चाहे वो जिंदा है या मुर्दा है, सबको जानता है। अल्लज़ी जअला लकुम मिनश्शजर अल-अख़दर नारा, वो अल्लाह वो है जिसने बनाई तुम्हारे लिए ग्रीन, बिल्कुल जो सब्ज दरख्त है उससे आग। अरब के अंदर एक दरख्त होता था जिसकी टहनियों को जब वो रगड़ते थे आपस में तो उनसे आग निकलती थी। तो अल्लाह ताला ने फरमाया अल्लाह वो रब है, ये भी अब सेकंड दलील है इस बात की कि अल्लाह ताला जिंदा कर सकता है, कि देखो ऐसी टहनियां जो ग्रीन है, और जो ग्रीन होती है वो मॉइस्ट होती है अंदर से, राइट, अंदर उनमें नमी होती है। तो अब पानी और आग तो बिल्कुल ही एक ऑपोजिट चीजें हैं, लेकिन अल्लाह ताला ने उसमें से आग को पैदा किया, इस नमी वाली दो शाखों से आग को पैदा किया जब उनको रगड़ा तो आपस में, जो अल्लाह ताला इस नमी वाली टहनी से आग पैदा कर सकता है ना, वो मुर्दा से भी जिंदा को पैदा कर सकता है। फायदा अंतुम मिनहु तूखिदून, तो तुम इनसे इन शजरे अखदर से तुम जलाते हो, आग होती है फिर तुम उससे अपने काम में लेकर आते हो। अवलैसल्लज़ी खलक़स समावाति वल अर्ध, अब ये तीसरी दलील है कि क्या भला नहीं वो ज़ात जिसने पैदा किया आसमानों को और ज़मीन को, भी क़ादिरिन अला अन यख़लुक़ मिस्लहुम, वो इस बात पे कादिर के इन जैसों को पैदा कर दे, क्या वो जिसने इतने बड़े आसमान को बना दिया, ज़मीन को बना दिया, अंतुम अशद्दु खल्क़न अम समा, क्या तुम ज्यादा मुश्किल हो बनाने में या आसमान होगा। खुद सोचो ना, अल्लाह के लिए तो कोई चीज भी नहीं मुश्किल, लेकिन इंसान अपनी अकल के मुताबिक इतनी अकल दौड़ा रहे हो कि ऐसे किसे ऐसा कैसे हो जाएगा, तो तुम सोचो ये आसमान को देखो जमीन, और आसमान में फिर जो मैंने आपको उस दिन बताया था इतने स्टार्स, इतने बिलियंस ऑफ 300 बिलियन मिल्की वे में स्टार्स हैं, और ऐसे तो आप अंदाजा करें कितने सितारे सैारे उसने बना दिए, वो उसके लिए क्या तुम्हें बनाना मुश्किल होगा, ये खुद सोचो अपने बला, क्यों नहीं, क्या वो नहीं बना सकता। तो इसका जवाब दिया क्यों नहीं, वहुल खल्लाकुल अलीम, वो तो खल्लाक है। देखिए एक होता है खालिक और एक है खल्लाक, जिसके अंदर बहुत ज्यादा एग्जेजुरेशन आ गई, यानी वो पैदा करता है, तखलीक करता है, फिर तखलीक करता है, फिर तखलीक करता है, तखलीक करता ही चला जाता है, वो थकता नहीं है, और वो तखलीक करने के बाद ऐसा नहीं है कि तखलीक की वो जो पिछला था उसको तो भूल गए, अगली तखलीक कर दी, उससे बाद अगली तो वो पहला वाला याद ही नहीं रहा, ऐसा नहीं, वो अलीम भी है। अल अलीम मतलब अपनी सारी मखलूक के हर हाल को जानने वाला है, कौन किस हाल में है, कौन किस तकलीफ में है, उसको क्या चाहिए, किसको क्या जरूरत है, किसकी क्या शक्ल है, उसके ऊपर क्या गुजर रहा है, सब कुछ जानता है। और फिर उसके बाद कंक्लूजन, इन्नमा अम्रुहु इदा अरादा शैअन, बेशक उसका हुक्म जब भी वो इरादा करे किसी चीज का भी, शैअन किसी चीज का भी वो इरादा करता ना, चाहे वो आसमानों के बराबर बड़ी चीज है, चाहे वो चींटी के बराबर छोटी चीज है, चाहे वो जिसको हम कहते हैं बड़ा काम और छोटा काम है, उसके लिए तो कोई काम भी नहीं बड़ा, जब वो उसका इरादा करता है, अन यकूल लहू कुन फयकून, वो कहता है उसको हो जा तो तो वो हो जाता है। अब ये कुन जो है ना, इसका तर्जुमा हो जाता तो ठीक है, यहाँ पे कर लिया, लेकिन इसके लिए कोई अप्रोप्रिएट वर्ड हम बता नहीं सकते, इसलिए क्योंकि कुन इतना एक एफर्टलेस वर्ड है कि इतना इजी है कि अल्लाह ताला बस इरादा करते हैं तो उसका इरादा ही है कि बस वो कहता हो जा तो वो हो जाता, ना उसको किसी चीज के लिए किसी से पूछने की जरूरत, ना उसको किसी के पास एप्लीकेशन देने की जरूरत, ना अगर वो आसमान बनाना है तो, या इंसान बनाना है या कोई चीज बनानी है तो उसका मटेरियल जमा करने की जरूरत, ना उसको कोई वर्कर्स की जरूरत कि वो आए आके देखें और फिर बताएं, ना उसको किसी पैसा बहाने की जरूरत, कुछ भी उसको जरूरत नहीं, बस उसके लिए इतना ही आसान है कि बस वो कह दे हो जा, बस हो जाता। इसी तरह वो तुम्हें खड़ा कर देगा कि कौन फरमाएगा और तुम खड़े हो जाओगे, यानी ये कहना मकसूद है कि इतना आसान है उस अल्लाह के लिए तुम्हें खड़ा करना। तुम क्या कहते हो बुरबुरी हड्डियां होंगी, ये होगा वो होगा, फिर कैसे होगा? तुम ये तो देखो सारी बातों का खुलासा कि उसको तो कुछ भी काम करना हो तो वो ये फरमा देता, सारी मखलूक आदम अलैहिस्सलाम से लेकर क़यामत तक के इंसानों को खड़ा करना उसके लिए कौन है, बस दैट्स इट। तो अब हम सोचें कि जो हमारे मसले हैं, जो हमारी परेशानियां हैं, वो इतनी बड़ी नहीं है कि अल्लाह ताला नहीं उनको सॉल्व कर सकता, उसने कौन कहना है और वो सॉल्व हो जानी, इतना आसान है उसके लिए। फसुबहान अल्लज़ी बियदिही मलकूतु कुल्ली शयइन, अब जब ये बात पता चल जाती है ना कि अल्लाह ताला इतना कुदरतों वाला है कि बस वो कौन कहे और काम हो जाए, तो फिर फौरन आता ना सुबहान अल्लाह, तो वही बात कही गई, फसुबहान अल्लाह, बस पाक है वो रब, यानी पाक है मतलब क्या, वो बिल्कुल परफेक्ट है, कोई जरा सी भी ऐसी कोई बात नहीं है जो उसकी शान के लायक ना हो, जो कि उसके अंदर मौजूद हो, है ना, कोई ऐसी बात जो कमी की है, कमजोरी की है, या ऐसी कोई भी चीज जो कि उसकी शान के लायक नहीं है, वो उनसे पाक है। अल्लदी बियदी ही, वो सुभान किसके लिए, यानी पाकी किसके लिए, वो जात जिसके हाथों में है बादशाहत, मलकूत, एक मलक भी हो सकता है, मुल्क भी हो सकता है, मुल्क मुल्क भी बादशाहत होती है, अल्लाहुम्मा मालिकल मुल्क भी कहा गया, मलकूत कहा गया, बादशाहत है, मलकूत में जब आप अल्फाबेट्स ऐड करते हैं ना तो उससे माना भी ज्यादा बड़ा हो जाता है। तो दुनिया के बादशाहों की तरह नहीं, जिनकी पावर आज है तो पता नहीं कल है या नहीं है, या उनकी पावर को कोई छीन ही ना ले, या उनको नहीं, वो बादशाह है जो मलकूत है, उसकी बादशाहत हर तरह से। अब देखें दुनिया के अंदर आप किसी चीज के ओनर हो भी जाए ना, मालिक हो भी जाए, मिसाल के तौर पर किसी घर के मालिक हैं तो ठीक है, वो आपके नाम तो होगा, लेकिन आप कैसे मालिक हैं कि घर पुराना हो रहा है, घर टूट रहा है, लेकिन आप ये नहीं चाह सकते कि अच्छा ये घर बिल्कुल सही रहे हमेशा और इसी तरह कायम और दायम रहे हमेशा, तो वैसा ही रहे, ऐसा नहीं हो सकता। आपकी मिल्कियत भी होती है किसी चीज की, लेकिन फुल मिल्कियत फिर भी हमारे पास किसी चीज की भी नहीं। अल्लाह ताला हर तरह से मालिक है, अंदर बाहर हर तरह से, कुल्ली शयइन, हर चीज का, हर चीज का। और उसके बाद आखिर में जो पूरी सूरत का एक मैसेज है ना, वह इलैही तुरजाऊन, ये मत भूलना कि ऐसे बादशाह के आगे तुम्हें वापस लौटना होगा, जाना है तुम्हें, जाना याद कराया गया पूरी सूरत में। और ये ना समझना कि पता नहीं होगा कि नहीं होगा, इतने सारे दलायल दिए गए जाने के कि जाना है, उसके सामने खड़े होना है, उसकी तरफ लौटना है, जाना तो है लेकिन कैसे जाना चाहते हैं, ये एक वो भी जाना होगा जो लोगों के कंधों पे उठा के अल्लाह की तरफ ले जाया जाएगा, तो वैसे जाना चाहते हैं या खुद अपनी मर्जी से अल्लाह की तरफ चल के जाना चाहते हैं, दोनों सूरतें। अल्लाह ताला हमें अपने काम का बना ले, अल्लाह हमारा रुख अपनी तरफ मोड़ ले, और अल्लाह ताला इस सूरत में जो भी हमने लेसन्स पढ़े हैं उनको अमल में लाने की तौफीक दे। और ये सूरत जितनी ईमानियात पे बात करती है, बास बादुल मौत के ऊपर, अल्लाह ताला इसका अकीदा हमारे अंदर रासिख फरमा दे, या हम इसके मुताबिक चलने वाले बन जाएं। سبحانك اللهم وبحمدك نشهد ان لا اله الا انت نستغفرك ونتوب اليك. تلاوت سنیں ان آیات کی.
إن أصحاب الجنة اليوم في شغل فاكهون هم وأزواجهم في ظلال على الأرائك متكئون لهم فيها فاكهة ولهم ما يدعون سلام قولا من رب رحيم وامتازوا اليوم أيها المجرمون ألم أعهد إليكم يا بني آدم أن لا تعبدوا الشيطان إنه لكم عدو مبين وأن اعبدوني هذا صراط مستقيم ولقد أضل منكم جبلا كثيرا أفلم تكونوا تعقلون هذه جهنم التي كنتم توعدون اصلوها اليوم بما كنتم تكفرون اليوم نختم على أفواههم وتكلمنا أيديهم وتشهد أرجلهم بما كانوا يكسبون ولو نشاء لطمسنا على أعينهم فاستبقوا الصراط فأنى يبصرون ولو نشاء لمسخناهم على مكانتهم فما استطاعوا مضيا ولا يرجعون ومن نعمره ننكسه في الخلق أفلا يعقلون وما علمناه الشعر وما ينبغي له إن هو إلا ذكر وقرآن مبين لينذر من كان حيا ويحق القول على الكافرين أولم يروا أنا خلقنا لهم مما عملت أيدينا أنعاما فهم لها مالكون وذللناها لهم فمنها ركوبهم ومنها يأكلون ولهم فيها منافع ومشارب أفلا يشكرون واتخذوا من دون الله آلهة لعلهم ينصرون لا يستطيعون نصرهم وهم لهم جند محضرون فلا يحزنك قولهم إنا نعلم ما يسرون وما يعلنون أولم يرى الإنسان أنا خلقناه من نطفة فإذا هو خصيم مبين وضرب لنا مثلا ونسي خلقه قال من يحيي العظام وهي رميم قل يحييها الذي أنشأها أول مرة وهو بكل خلق عليم الذي جعل لكم من الشجر الأخضر نارا فإذا أنتم منه توقدون أوليس الذي خلق السماوات والأرض بقادر على أن يخلق مثلهم بلى وهو الخلاق العليم إنما أمره إذا أراد شيئا أن يقول له كن فيكون فسبحان الذي بيده ملكوت كل شيء وإليه ترجعون.